أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى درود بجي محمد عليه مدرسے میں کافی عرصے سے ہمارا ایک طریقہ کار رہا ہے کہ کچھ کچھ عرصے کے بعد ایسی چیزیں ایسے انحرافات جو معاشرے کے اندر پھیلائے جاتے ہیں ان کے جوابات آپ کی خدمت میں عرض کر دیے جائیں، کیونکہ ابھی تمام باتیں گھروں میں ہونا شروع ہو گئی ہیں اور اب جنگیں سوشل میڈیا کے اوپر لڑی جانے لگی ہیں، حتیٰ کہ اب الیکشنز تک سوشل میڈیا پہ لڑے جانے لگے ہیں۔ تو بہرحال یہ تمام چیزیں اس طرح کی ہیں کہ تاکہ آپ کے سامنے ان چیزوں کے جوابات آ جائیں کہ گھر میں بھی مرد حضرات جب ادھر ادھر باہر سے سب چیزیں سن کر آتے ہیں تو وہی اعتراضات گھر میں آ کر بھی دہراتے ہیں۔ آج کل باطل نے ایک بہت انٹرنیٹ پر، فیس بک پر مجتہدین کے خلاف ایک کیمپین چلائی ہوئی ہے۔ ان کو پتا ہے کہ ظاہر ہے کہ دشمن کی ہمیشہ سے ایک طریقہ کار ہے کہ وہ زیادہ بہتر اس کو سمجھتا ہے کہ معاشرے میں جو افراد دین کا کام کر رہے ہیں، مجتہدین اور مراجع لوگ ان کی بات کے اوپر چل رہے ہیں، اگر ان کو مشکوک بنا دیا جائے، لوگوں کے اعتقاد میں درار ڈال دی جائے اور ان کو اس انداز سے پیش کیا جائے کہ یہ ہوائے نفس کے پرستار ہیں، یہ اپنے نام کے ساتھ یہ القابات چاہتے ہیں، یہ خمس کھانے والے ہیں، تو آپ کو پتہ ہے کہ اگر شخصیت کے اندر دراریں پڑ جائیں، مشکوک بنا دیا جائے، تو پھر اس کی بات پر ویسا عمل نہیں کرتا انسان، شکوک و شبہات کا شکار ہو جاتا ہے۔ تو ابھی ان کو آیت اللہ کیوں کہتے ہیں، علامہ کیوں کہتے ہیں اور آیت اللہ العظمیٰ کیوں کہتے ہیں، ان القابات کے اوپر بہت زیادہ اعتراضات ہونے لگے۔ جیسے کہ میں نے کہا کہ اگر ڈیم کے اوپر حملہ کر دیا جائے اور اس کو تباہ و برباد کر دیا جائے جہاں سے سب لوگوں کو پانی سپلائی ہوتا ہے، اور اس پاور ہاؤس ہی کو تباہ کر دیا جائے کہ جہاں سے سب کو لوگوں کو لائٹ اور روشنی جاتی ہے، تو یہ زیادہ آسان کام ہے بنسبت اس کے کہ ایک ایک گھر کے اندر آ کر بلب اور ٹیوب لائٹس وغیرہ کو ختم کیا جائے، یہ ان کی پالیسی۔ کبھی کہا جاتا ہے کہ جناب یہ اپنے نام کے ساتھ آیت اللہ کیوں لگاتے ہیں، یہ آیت اللہ العظمیٰ کا لفظ کیوں آتا ہے، یہ تو مثلا جیسے کہ ابھی آگے چل کر ہم ذکر کریں گے کہ تو زیارتوں کے اندر معصومین کے لیے لفظ استعمال ہوا ہے، یا مثلا حجت الاسلام والمسلمین، اس پر بڑا اعتراض ہوتا ہے، کتابوں کی کتابیں جو ہیں اس موضوع کے اوپر لکھی جاتی ہیں، یا ان مجتہدین کو آئمہ کا جانشین یا نائب امام ہم کیوں کہتے ہیں، ان کو کس نے، کون سے امام نے ان کا نام لکھ کر دیا ہے کہ یہ میرے بعد نائب ہیں، تو اس طرح سے چیزیں پیدا کی جاتی ہیں۔ امام خمینی کو امام کیوں کہتے ہیں، امام تو فقط 12 ہیں، اور کہیں یہ ان کو 13واں امام بنانے کی سازش تو نہیں ہو رہی ہے، کیونکہ اگر ہم ان کو امام کہیں گے تو لوگ کچھ ہی عرصے کے بعد آئندہ آنے والی نسلیں 12 کے بجائے 13 اماموں کی قائل ہو جائیں گی، یہ لوگوں کے دماغوں میں شبہات ڈالے جاتے ہیں۔ اسی طرح سے یہ بھی کہا جاتا ہے کہ جناب امام معصوم کے لیے لفظ آیا ہے، امام خمینی کو امام اگر کہا گیا تو خود یہ لفظ امام کی توہین نہیں ہو جائے گی کہ غیر معصوم کے لیے آپ اس لفظ کو استعمال کر رہے ہیں، یا مثلا جو اور افراد ہیں جیسے ہمارے ہاں اکثر گاڑیوں کے اوپر بھی لکھا ہوتا ہے علی وارث وغیرہ، دوسرے لوگ بھی اعتراض کرتے ہیں جو غیر شیعہ حضرات ہیں کہ جب قرآن میں اللہ نے اپنے آپ کو وارث کہا ہے تو آپ علی وارث یعنی اللہ کا نام حضرت علی کے لیے کیوں استعمال کر رہے ہیں، تو یہ تمام چیزیں اس طرح سے اعتراضات آتے چلے جاتے ہیں۔ دیکھیے سب سے پہلے تو اس بات کو دماغ میں رکھنا چاہیے کہ جتنے بھی نام اور القابات ہیں، इनकी दो इकसाम है, दो इकसाम है। एक किस्म तो वो है कि ऐसे खास नाम और ऐसे खास अलकाबात जो अल्लाह के लिए मखसूस हैं, जो पैगंबर के लिए मखसूस हैं, या जो मखसूस आइम्मा के लिए मखसूस हैं, उनको तो हम दूसरों के लिए इस्तेमाल नहीं कर सकते। या तो रिवायात में उसकी मुमानियत आ गई है, या उर्फ के अंदर वो इस हद तक उनसे उनसे उनकी शख्सियत से मुताबिकत रखने वाला नाम और लकब हो गया है कि जहनी मुबादरत किसी और शख्स के लिए होती ही नहीं। तो बास खास नाम हैं, बास खास अलकाबात हैं जो दूसरों के लिए इस्तेमाल नहीं हो सकते। मसलन अल्लाह, ये कोई शख्स अपना नाम नहीं रख सकता, अल्लाह के लिए मखसूस है। उसके नाम के साथ कोई और अब्दुल्ला लगा देगा, हिकमतुल्ला लगा देगा, नेमतुल्ला लगा देगा, कोई भी इस तरह की चीज, लेकिन सिर्फ अल्लाह नाम ये परवरदिगार आलम से मखसूस, इसमें जलाला ये कोई और नहीं रख सकता। मसलन कोई शख्स अपना नाम माबूद रख दे, ये खास परवरदिगार आलम के लिए, या इसी तरह से पैगंबर इस्लाम के लिए खातमुन नबीयीन اللهم صل على محمد وعلى آله یہ خاص پیغمبر اسلام سے کا جو ہے وہ مخصوص لقب ہے، اس میں کوئی دوسرا شریک نہیں ہے، کسی اور نبی کے لیے بھی ہم استعمال نہیں کر سکتے، کسی بھی انداز سے کسی اور شخص کے لیے استعمال نہیں ہو سکتا۔ اسی طرح سے مثلا رحمت للعالمین، یہ خاص پیغمبر اسلام کا لقب ہے، یہ کسی اور نبی کے لیے یا کسی اور معصوم کے لیے استعمال نہیں ہو سکتا۔ ویسے دیکھا جائے تو کیا ہمارے آئمہ معصومین کیا تمام عالمین کے لیے رحمت نہیں ہیں، لیکن خاص لقب پیغمبر اسلام کے لیے مخصوص ہے۔ اسی طرح سے مثلا امیر المؤمنین علیہ الصلاۃ والسلام، یہ خاص مولا کائنات کے لیے مخصوص لقب ہے، حتیٰ کہ جب دیگر معصومین کے لیے بھی لوگوں نے اس کو استعمال شروع کیا تو خود معصومین علیہ السلام نے اس کو اپنے لیے پسند نہیں کیا، پسند ان معنوں میں کہا کہ یہ مخصوص لقب ہے مولا کائنات کے لیے، اور کوئی دوسرا حتیٰ کہ امام معصوم بھی اس لقب کو اپنے لیے استعمال نہیں کر سکتا۔ ممانعت آ گئی، خاص یا تو خاص ممانعت ہو جیسے کہ اس کے اندر ہے، یہ کوئی اور شخص نہیں کہہ سکتا کسی اور معصوم کے لیے بھی۔ اسی طرح سے امام المتقین، یہ بھی مولا کائنات کا خاص لقب ہے، یہ بھی کسی اور معصوم کے لیے آپ نے استعمال ہوتے نہیں دیکھا ہوگا، آج تک کسی عالم نے استعمال نہیں کیا، ورنہ دیکھا جائے تو کیا دیگر معصومین متقین کے امام نہیں ہیں، لیکن یہ لقب خاص مخصوص ہو گیا ہے امیر المومنین کے لیے۔ اسی طرح سے امام العصر، یہ ہمارے امام زمانہ علیہ الصلوۃ والسلام کے لیے، یہ اس کے ساتھ جب عصر کا لفظ آ جاتا ہے اس کے معنی کہ اس سے آج کل کے دور میں امام زمانہ ہی مراد ہے۔ اسی طرح سے ابو الائمہ، کیونکہ تمام آئمہ کے والد مولا کائنات ہی، اس لحاظ سے یہ فقط ان کے لیے مخصوص ہو گیا یہ والا لقب، اب یہ کسی اور امام کے لیے استعمال نہیں ہو سکتا۔ قسیم الجنت والنار، جنت و دوزخ کا تقسیم کرنے والا، یہ امیر المومنین کے لیے مخصوص لقب ہے۔ دابت الارض، یہ مثلا امیر المومنین کے لیے۔ اچھا، کچھ القابات ایسے ہیں جو ایک سے زائد کے لیے مخصوص ہو گئے، ایک ابھی تک تو آپ نے ایک ایک لقب سنا، کچھ ایسے ہیں جو ایک سے زائد افراد کے لیے مخصوص ہیں، کسی ایک کے لیے نہیں ہیں لیکن دو میں یا تین میں منحصر ہو گیا ہے، مثلا جیسے کہ سید الشہداء امام حسین علیہ الصلوۃ والسلام سے مخصوص ہے۔ لیکن اس سے پہلے روایات میں ایک شخصیت اور ہے کہ جس کے لیے سید الشہداء کا لقب آیا ہے، اور وہ ہے حضرت حمزہ رضی اللہ تعالی عنہ۔ حضرت حمزہ پیغمبر اسلام کے چچا، ان کو بھی سید الشہداء روایت میں ان کے لیے بھی آیا، تو ان دو کے اندر یہ منحصر ہو گیا. لیکن اگر کوئی معاذ اللہ سبما معاذ اللہ اس لقب کو، جیسے کہ آج کل کے آپ اخبارات میں پڑھ رہی ہیں اسامہ بن لادن کو بھی سید الشہداء قرار دیا جانے لگا ہے، تو اس میں تو ظاہر ہے کہ اب کسی اور کے لیے مخصوص، یا تو یہ تو خیر اس کا بدترین اطلاق ہے، لیکن کوئی اور بھی اگر شخصیت ہے تو اس کے لیے یہ لقب نہیں قرار پا سکتا. اسی طرح سے اب کچھ اقسام ایسی ہیں جو القابات عام ہیں، انہیں مجازی معنوں میں غیر معصومین کے لیے بھی استعمال کر سکتے ہیں. مخصوص تو میں نے اچھے خاصے آپ کو بتا دیے، لیکن کچھ القابات ایسے ہیں جو عام ہیں، یہ اوروں کے لیے بھی استعمال ہو سکتے ہیں، ایسے نام بھی اور ایسے القابات بھی. مثلا کیا بہترین نام اسے نہیں کہا جاتا؟ باپ کو بھی حکم ہے کہ اپنی اولاد کے لیے اچھا نام رکھے. آئمہ کے نام رکھنا، براہ راست ان کے جو نام ہیں آپ کے لیے مستحب یا بہتر قرار دیا گیا ہے کہ اپنے بچوں کے نام ان کے نام پر رکھے جائیں. تو کیا لوگ اپنے بچوں کے نام، ہر شیعہ کے نام کے ساتھ کوئی نہ کسی نہ کسی امام کا نام ضرور ہوتا ہے، تو کہا جائے کہ یہ آپ نے کیسے نام رکھ لیا؟ کہا یہ کہا جائے گا کہ عام نام ہے، بلکہ حکم ہے کہ ان کے ناموں کو اور ان کے القابات کو بھی زندہ رکھو، تاکہ لوگوں کو ان کی بھی معرفت اور یاد آئے کہ یہ کس کا لقب تھا. اس وجہ سے مجازی معنوں میں عام افراد کو بھی ان القابات سے نوازا جا سکتا ہے، جیسے کہ آگے چل کر ابھی آئے گا، اور ایسے نام بھی رکھنا بہتر ہے تاکہ ان کے نام اور القابات لوگوں کے ذہن و دل میں اور زبانوں کے اوپر رہیں اور ہمیشہ ان کی یاد آتی رہے. اب جیسے عام لفظ ہے مومن، ایک نام ہے مومن، اللہ کا نام بھی ہے. آپ 99 نام جو اللہ کے پڑھتے ہیں اس میں مومن نہیں آتا، لیکن ہم سب اپنے آپ کو مومن بھی کہتے ہیں. دیکھا جائے تو آپ پر اعتراض ہوگا، بھائی جب اللہ کا نام مومن ہے تو آپ نے یہ نام کیسے رکھ لیا؟ تو ان ناموں کو اور ان القاب کو شخصیات کے اوپر، یعنی یہ جو نام رکھے جاتے ہیں، یہ حقیقت میں ان شخصیات کے ہی نام ہیں، لیکن مجازی معنوں میں عام لوگوں کے لیے بھی استعمال ہو سکتے ہیں. مثلا جو کہا جاتا ہے قائم مقام صدر، صدر مملکت مثلا ملک سے باہر چلے جاتے ہیں تو ایک ایکٹنگ پریزیڈنٹ ہوتا ہے، تو اس کو بھی لوگ صدر صاحب ہی کہتے ہیں. ہر دفعہ تو نہیں کہا جاتا قائم مقام صدر، قائم مقام صدر، اس کو بھی، یعنی جو قائم مقام صدر ہوتا ہے اس کو بھی عرف میں صدر ہی کہا جاتا ہے. قائم مقام گورنر جو ہوتا ہے گورنر کی غیر موجودگی میں، اس کو بھی گورنر صاحب ہی کہہ کے لوگ پکارتے ہیں، کوئی نہیں کہتا کہ بھائی آپ نے کیسے کہہ دیا، انہوں نے تو، یہ تو گورنر نہیں ہے، یہ تو مثلا جناب سینٹ کے چیئرمین ہیں جو اس وقت جو ہے قائم مقام جو ہے وہ صدر بن گئے. لیکن نہیں، لوگ ان کو بھی صدر صاحب ہی ان کی غیر موجودگی میں کہتے ہیں. اسی طرح سے ایک ہوتا ہے ہمارے میڈیکل کالج کے طالب علم ہوتے ہیں، اس نے بیچارے نے ابھی ایڈمیشن لیا ہے اور لوگ پہلے سال ہی اس کو ڈاکٹر صاحب کہہ کے پکارنا شروع کر دیتے ہیں. ایک عام دینی طالب علم، ابھی اس نے مدرسے میں ایڈمیشن ہی لیا ہے اور اس کو لوگ مولانا صاحب کہہ کے پکارنا شروع کر دیتے ہیں. تو عرف عام میں دیکھا جائے تو جناب یہ آپ نے ڈاکٹر کیسے کہہ دیا؟ تو 5-7 سال پڑھنے کے بعد، اتنی محنتوں کے بعد انسان بنتا ہے، تو اس کا مطلب ہے کہ آپ جھوٹ بول رہے ہیں، آپ نے اس کا اطلاق اس پہ کیسے کر دیا؟ نہیں، یہ عرف عام میں رائج چیزیں ہیں اور اس پہ کوئی قدغن نہیں لگائی جا سکتی، نہ اس کو برا بھلا کہا جا سکتا ہے کہ آپ نے اس کو ڈاکٹر کیسے کہہ دیا، اس طالب علم کو مولانا کیسے کہہ دیا. عام نام اور عام القابات ہیں جو مجازی معنوں میں استعمال ہو سکتے ہیں کسی اور شخص کے لیے بھی. یا مثلا جیسے معصوم، ہمیں پتہ ہے 14 معصوم ہی ہیں فقط معصوم، لیکن کیا وجہ ہے کہ مثلا حضرت فاطمہ بنت امام موسیٰ کاظم علیہ السلام، اللہم صل علی محمد وآلہ محمد، ان کو معصومہ کہا جاتا ہے. اسی طرح سے بچوں کو کہا جاتا ہے کہ بھئی دیکھو معصوم بچہ، یہ آپ نے کیسا کہا معصوم، یہ تو اتنے سارے کروڑوں معصوم ہو جائیں گے، اس طرح سے معصومین تو فقط 14 ہیں. تو یہ مجازی معنوں میں استعمال ہوتا ہے. اسی طرح سے جیسے فرشتے، فرشتے بھی معصوم ہیں، تو یہ پھر منحصر کہاں رہا 14 معصومین کے اندر؟ تو اس نظریے کو بھی پھر آپ کو نکال دینا چاہیے. تو کہا جاتا ہے کہ نہیں، ہم مجازی معنوں میں کہتے ہیں، ورنہ جو کیا ہم دماغ میں کسی کی آئے گا کہ بچے کی معصومیت کا جو لیول ہے یا جو فرشتے کی معصومیت کا لیول ہے वो वही है जो आइमा मासूमिन की मासूमियत का लेवल है। नहीं, वो हकीकत में मासूम है और इनको हम मजाजन मासूम कह रहे हैं। हकीकत और मजाज, इसका एक फर्क रखना चाहिए। इस फर्क को अगर मद्देनजर नहीं रखा तो इंसान इन बातिल कुव्वतों के हाथों में खेलने लगता है और एतराजात करने लगता है। यही वजह है कि आज फेसबुक भरा हुआ है मुज्तहिदीन के अलकाबात पर एतराजात की वजह से। और देखिए हजरत फातिमा मासूम कुम, चौदह मासूमिन में शामिल नहीं है, लेकिन उलमा फरमाते हैं कि इस्मत इक्तसाबी रखती हैं। चौदह मासूमिन के पास तो एक इस्मत कामिला है, लेकिन एक होता है परसेंटेज वाइज खुद मेहनत और रियाजतों करके इस्मत का एक बुलंद मुकाम हासिल करना, और वो मुकाम आइमा चौदह मासूमिन के बराबर तो नहीं होता, उससे कम कम ही होता है। तो इनको मासूमा कहना, इसके मायने ये नहीं कि हम मासूमिन की तादाद में इजाफा कर रहे हैं, जैसे कि इमाम खुमैनी के सिलसिले में भी जो लफ्ज आता है कि उनको इमाम कहने के मायने ये नहीं कि हम मासूमिन की जो इमामों की तादाद में इजाफा कर रहे हैं, जिस तरह से इनकी तादाद में इजाफा नहीं हुआ है, चौदह ही है मासूम जबकि इनको मासूमा कहा जाता है, तो वही जवाब वहां पर भी आएगा, लेकिन वो अभी आगे आने वाला है। अच्छा, इसी तरह से मसलन शिया, हर शख्स किसी से पूछे कि आप शिया, आप कहते हैं जी हां, फकरिया कहते हैं शिया। कितनी रिवायात के अंदर यह बात कही गई कि शिया तो फकत मसलन सलमान फारसी थे शिया, अबू जर थे मसलन शिया, ये जो आइम्मा के जो खास खास असाब थे वाकई वो इस लेवल के ऊपर थे कि उन्हें शिया कहा जाए। और मासूमिन ने अक्सर रिवायात के अंदर मजम्मत भी कि खबरदार अपने आप को शिया मत कहो, हमारे शिया तो मसलन ये खसूसियात वाले होते हैं। अब वो खसूसियात अगर आपको आम लोगों के अंदर नजर नहीं आएंगी तो क्या आप कहेंगे कि नहीं सारे अफराद ही अपने नाम के साथ आज से शिया लगाना बंद कर दें और अपने आप को फकत मोहिब कहें, जैसे कि अक्सर रिवायात में भी आया कि तुम शिया नहीं हो बल्कि मोहिब हो, तो ठीक है आज से अपने आप को शिया कहलवाना बंद कर दें, बस अपना नाम एक लगा लें सब कि अब हम मोहिब हैं शिया नहीं, क्योंकि शिया तो फकत वो थे। तो ये कहा जाएगा कि वो बिल्कुल आला तरीन इतलाक है शिया होने का जो मासूमीन के पास था। मजाजन हम तमाम अफराद भी जो चौदह मासूमीन को मानते हैं, उनको वाजिबुल इताअत समझते हैं, हम सब भी शिया हैं, लेकिन हमारा वो लेवल नहीं है जो उन अफराद का था जो वाकयतन शिया थे, जिन्हें वाकयतन मोमिन कहा जाना चाहिए था। तो इसे हकीकत और मजाज का एक इसके अंदर फर्क है, वो हकीकी मानों में शिया थे, हम मजाजी मानों में शिया हैं, लेकिन ये नहीं है कि इस नाम की वजह से कि ये फकत इमाम ने उन लोगों के लिए कहा है तो हम आज से अपने आप को शिया कहलवाना बंद कर दें, ऐसा नहीं। अच्छा, इसी तरह से मसलन कितना लफ्ज इस्तेमाल होता है किसी भी आलिम को या काबिल एहतराम शख्सियत को, कहते हैं आइए आइए क़िबला तशरीफ लाइए। अब आपको फौरन ऐसे अफराद को जोश आ जाना चाहिए जो इस पर भी एतराज करते हैं कि क़िबला तो फकत हमारा खाने काबा है, आपने इस शख्स आम आदमी शख्स को क़िबला कैसे कह दिया, क़िबला कहने के क्या मायने ये बन गए कि अब इस आदमी की तरफ रुख करके नमाजें पढ़ना शुरू कर देंगे लोग, नहीं ऐसा नहीं। वो कहेगा भाई एहतराम के तौर पर इनको हम कह रहे हैं, आइए क़िबला काबा भी कहते हैं बल्कि, आइए आइए क़िबला काबा तशरीफ ले आए, हालांकि काबा कहाँ है, खाने काबा तो वो तो उधर है मक्के में। तो ये कहा जाएगा कि इनकी इज्जत और एहतराम की वजह से ये बात कही जा रही है। या मसलन रमजान, रमजान रिवायात के अंदर आया है कि असलन ये परवरदिगार आलम का नाम है, लेकिन शहर रमजान यानी रमजान का महीना, और कितने ही अफराद ऐसे हैं कि जिनका अपना नाम रमजान होता है, कितने नाम हमारे को दोस्त हैं रमजान मर्चेंट साहब मसलन, उनका नाम ही रमजान। तो मसलन ये कि ये नाम क्या ये कहा जाएगा कि जनाब ये रमजान तो रखा ही नहीं जा सकता, ये तो परवरदिगार आलम का नाम है और उन्हीं से मखसूस नाम है, नहीं हम ये नहीं कहेंगे। इसी तरह से मसलन रूहुल्ला, देखा जाए कि हजरत ईसा का लकब है रूहुल्ला, लेकिन ये आम लकब है, ये उनसे फकत मखसूस नहीं हो गया है। यही वजह है कि इमाम खुमैनी का नाम भी रूहुल्ला था, यानी ये नाम दूसरे उसमें भी इस्तेमाल हो सकता है, यानी इसमें कोई मुमानियत नहीं है कि कोई नाम रख ले तो आप कहेंगे अच्छा देखिए हजरत ईसा ये अपने आप को समझने लगे और अपना नाम इन्होंने हजरत ईसा के जो लकब के ऊपर जो अपना नाम करार दे दिया, नहीं आम तौर पर है। इसी तरह से मसलन अमीरुल मोमिनीन का बहुत से खुतबात के अंदर, अब हम इस वक्त फिलहाल जो खुतबात की उसके ऊपर रिसर्च नहीं कर रहे उनकी सेहत और सुकुम पर, लेकिन कहा कि मसलन मैं मोमिनीन की नमाज हूं, तो क्या कभी कहा जाएगा कि मसलन हम मोमिनीन की नमाज अगर अमीरुल मोमिनीन को करार दिया गया है तो हम नमाज के बजाय अमीरुल मोमिनीन का लकब इस्तेमाल करने लगे या उनका नाम लेने लगे, ऐसा तो नहीं होगा ना। ठीक है, उन्होंने कहा है कि नहीं, मैं उस नमाज की रूह हूं, अगर कोई विलायत का अकीदा नहीं रखता है तो उसकी नमाज मसलन उसके मुंह पे मार दी जाती है, रूह नमाज मैं हूं। इन मानों में बात कही गई। लेकिन अगर आप उसको इतलाक यूं करने लगे कि मैं मोमिनीन की नमाज हूं, तो इसका मतलब है नमाज की जगह हर जगह अमीरुल मोमिनीन का नाम इस्तेमाल होने लगे, तो यह बात सही नहीं होगी। इसी तरह से शहजादी कौनैन सलामुल्लाह अलैहा, मुहद्दिसा उनका लकब है, कि शिकमे मादर में ही अपनी वालिदा गिरामी से बातें किया करती थी, उस इस बिना पर उनका नाम मुहद्दिसा, इस ये लकब उनका पड़ा। तो कहा जाए कि जनाब इसके अलावा कौन सा ऐसा बच्चा है जो शिकमे मादर में कलाम करता हो, अगर किसी लड़की का नाम ये रख दिया गया तो वाकयातन मखसूस है हजरत जहरा से ही। और फिर भी लेकिन कितनी खवातीन हमारे मदरसे, कितनी तालिबात हैं, मसलन उनका नाम मुहद्दिसा है, कोई इसके ऊपर एतराज नहीं करता। तो वो हकीकी मानों में मुहद्दिसा थी, इनको मजाजन मुहद्दिसा कहा जाता है। या मसलन उम्म अबीहा, ये तो वाकयातन फकत और फकत हजरत जहरा से मखसूस ही लकब है, अपने बाप की माँ, ऐसी खिदमत गुजार बेटी जो ऐसा ख्याल रखने वाली। इसके बहुत सारे खैर इतलाकात हैं कि ये क्यों उनका ये लकब पड़ा था, लेकिन कितनी ही लड़कियां ऐसी हैं जिनका नाम आज उम्मे अबीहा उनका रखा जाता है, तो उसमें किसी को एतराज नहीं होता। इन चीजों पर एतराज ना होना और फकत इमाम खुमैनी को टारगेट बनाना या दीगर मुज्तहिदीन को टारगेट बनाना, इसके मायने है कि साजिश कुछ और है, और फकत शख्सियात को बदनाम करने की मुहिम है। वरना तो इन तमाम चीजों के खिलाफ भी चीजें होनी चाहिए थी कि ये लकब आम लड़कियों का नहीं रखा जाना चाहिए, ये नाम नहीं रखा जाना चाहिए, फला मासूमीन के नाम पर ये लोगों के नाम नहीं रखे जाने चाहिए, लेकिन उसमें हमें ये चीज नजर नहीं आती। अबू तुराब मसलन अमीरुल मोमिनीन अलैहिस्सलातु वस्सलाम का लकब, लेकिन आम लोग भी ये नाम रखते हैं और कितनी मस्जिदों का नाम भी है, खुद हमारे कराची के अंदर मसलन। या मसलन अमीरुल मोमिनीन ने कहा कि अना बैतुल्लाह, मैं अल्लाह का घर हूं, तो कभी आप खाने काबा उस मौला को करार देंगे कि मौला जो है खाने काबा है, और हज करने के लिए मसलन जो हम वहां नजफ चले जाएं, ऐसा नहीं होता। तो ये समझना चाहिए कि इन चीजों के मायने क्या है। अना नेमतुल्लाह, मैं अल्लाह की नेमत हूं, लेकिन कितनी आम चीजों को भी, मतलब जब नेमत उन्होंने अपने आप को अल्लाह की कह दिया तो इसका मतलब है कि किसी और के लिए हम नेमत का लफ्ज इस्तेमाल नहीं कर सकते, अगर यही उन्हीं की बात को दलील बना लिया जाए, लेकिन हम फिर भी इस्तेमाल करते हैं हुज्जत अल्लाह। या मसलन जो आता है हुज्जतुल इस्लाम वल मुस्लिमीन, इस पर तो खैर अभी आगे चलकर हमारी गुफ्तगू आएगी। या मसलन अमीरुल मोमिनीन की जियारत का जुमला है कि अस्सलामु अलैका या आयतिल्लाहिल उज़्मा, लोग इस बहुत इसको बात को बेस बनाते हैं कि देखिए ये तो अमीरुल मोमिनीन के लिए लकब इस्तेमाल हुआ है। या मसलन अस्सलामु अलैका या हुज्जतल्लाहिल कुबरा, ये तो उनके लिए इस्तेमाल हुआ है, तो इन लोगों ने अपने लिए कैसे इस्तेमाल करना शुरू कर दिया। अब देखिए आयतुल्लाह जो है अल्लाह की निशानी, खुद कुरान के अंदर कितनी जगहों के ऊपर ये चीज इस किस्म के अल्फाज आए हैं जो मसलन जमीन और आसमान की खिलकत और रात और दिन के यके बाद दीगरे आने में साहिबान अकल के लिए निशानियां हैं। अब ये अल्लाह की निशानियां हैं, यानी रात और दिन का यके बाद दीगरे आना या जमीन और आसमान की खिलकत, इनको भी आयतुल्लाह कहा गया है, अल्लाह की निशानियां हैं, तो वहां तो किसी को कोई एतराज नहीं होता कि खुद परवरदिगार आलम ने भी हत्ता के बेजान चीजों के लिए भी आयतुल्लाह का लफ्ज इस्तेमाल किया है। और उनके लिए हमारी एक निशानी है मुर्दा जमीन भी है, आयतुल्लाहुमुल अर्जुल मैततु, अब ये भी अल्लाह की निशानियां हैं, मुर्दा जमीन को भी अल्लाह ने अपनी निशानी करार दिया। इसी तरह से एक निशानी रात को करार दिया गया, वह आयतुल्लाहुमुल लैलो नसलखो मिनहुन नहारा फैदाहुम मुजलिमून, तो यहां देखा जाए तो रात को भी कहा जा रहा है और दिन और रात को भी कहा जा रहा है, और इस तरह से कितनी चीजों को अल्लाह की निशानी आयतुल्लाह कहा गया है, लेकिन वो आपके अरबी जबान की उससे खेलते हुए कि लोगों को इतना नहीं पता और वो इन अल्फाज से धोखा खा जाएंगे, इस वजह से ये चीजें لوگوں کے اندر شکوک و شبہات پھیلانے کے لیے کہی جاتی ہیں. یا مثلا کریم، خود پروردگار عالم نے کریم کا لفظ اپنے لیے استعمال کیا، ومن کفر فإن ربی غنی کریم، جو کفران نعمت کرے گا اس کی طرف سے میرا پروردگار بے نیاز ہے، اپنے لیے کریم کا لفظ استعمال کیا. اور اسی پروردگار دیکھا جائے تو اس کے علاوہ کسی اور کے لیے استعمال نہیں ہونا چاہیے تھا، پروردگار نے اپنے لیے استعمال کیا، لیکن کیا کہا ہے؟ انہ لقول رسول کریم، بے شک ایک معزز فرشتے کا بیان. اب یہاں کریم جو ہے فرشتے کے لیے بھی استعمال کر دیا، کیونکہ کریم ایک عام لفظ تھا، یعنی صرف پروردگار عالم سے مخصوص نہیں ہے. یا اپنی ہائٹ کے اوپر اگر، کمال کے اوپر کریم کا لفظ استعمال ہوگا تو پروردگار کے لیے، لیکن مجازی معنی میں دوسروں کے لیے بھی استعمال کیا ہے. خود پروردگار نے فرشتے کے لیے کریم کا لفظ استعمال کیا ہے. یا مثلا قوی، اِنَّ رَبَّكَ هُوَ الْقَوِيُّ الْعَزِيزُ، تمہارا پروردگار صاحب قوت ہے اور سب پر غالب ہے، اپنے لیے قوی کا لفظ استعمال کیا. لیکن یہی لفظ اِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ ذِي قُوَّةٍ عِنْدَ ذِي الْعَرْشِ مَكِينٍ، بے شک ایک معزز فرشتے کا بیان ہے کہ جو کہ صاحب قوت. تو اب وہی قوی یا صاحب قوت فرشتے کے لیے بھی کہہ دیا پروردگار نے. اسی طرح سے مثلا رقیب، ان اللہ کانا علیکم رقیبا، عربی میں رقیب کہتے ہیں نگرانی کرنے والے کو، حفاظت کرنے والے کو، اللہ تم سب کے اعمال کا نگران. وکان اللہ علی کل شئ رقیبا، خدا ہر شے کی نگرانی کرنے والا. لیکن اس لفظ کو جو پروردگار عالم کا نام ہے، ہمارے اردو زبان میں کتنے غلط معنوں میں استعمال ہوتا ہے، دشمن کے معنوں میں استعمال ہوتا ہے، عرف کے اندر آ کر اس کا اطلاق بدل گیا. دیکھا جائے تو مثلا کہ وہ فلاں شخص رقیب ہے، جس مقصد کو ہم حاصل کرنا چاہتے ہیں اسی کو وہ بھی حاصل کرنا چاہتا ہے. ہماری اردو شاعری تو پوری رقیب کے حوالے سے، کتنی شاعری کے لحاظ سے بھری پڑی، لیکن پھر بھی اس کو عام افراد کے لیے بھی رقیب کا لفظ استعمال کرنے میں کوئی ممانعت نہیں، حتیٰ کہ جو ہمارے عرف کے اندر دشمن کے لیے استعمال ہوتا ہے اس کے لیے بھی استعمال کیا جا سکتا ہے، اس میں کوئی حرام نہیں. اسی طرح سے مثلا اللہ نے اپنے لیے استعمال کیا حلیم، ان اللہ غفور حلیم، وہ غفور بھی ہے اور حلیم بھی. لیکن حضرت ابراہیم کے لیے وہی لفظ استعمال ہوا ہے، انا ابراہیم لحلیم اواہ منیب، بے شک ابراہیم بہت ہی درد مند اور خدا کی طرف رجوع کرنے والے تھے. پروردگار، ابھی تو آپ نے اپنے لیے حلیم کا لفظ استعمال کیا، اسی پروردگار نے حضرت ابراہیم کے لیے بھی. اس کا مطلب یہ ہے کہ یہ پروردگار اپنی کمال کے اوپر حلیم ہے، اور مجازی معنوں میں انبیاء بھی حلیم ہیں، اور کوئی عام شخص بھی اپنا نام حلیم رکھ سکتا ہے. اور آپ کے اپنے اس کے اندر یہ تمام افراد جو اعتراض کرتے ہیں، خود بڑے مزے سے کہتے ہیں کہ ذرا حلیم کی پلیٹ تو لے کر آئیے گا ذرا، تو اس وقت انہیں بالکل اعتراض نہیں ہوتا کہ تو اللہ کا نام ہے اور آپ نے کھانے پینے کی چیز کو ایک حلیم قرار دیا ہوا ہے. تو یہ تمام چیزیں ہیں. اسی طرح سے مثلاً وَعَلَمُوا أَنَّ اللَّهَ سَمِيعٌ عَلِيمٌ، علیم کا لفظ پروردگار نے اپنے لیے استعمال کیا. یاد رکھو کہ خدا سننے والا بھی اور جاننے والا بھی. اور لیکن حضرت اسحاق کے لیے بھی علیم کا لفظ استعمال کیا ہے، قَالُوا لَا تَخَفْ وَبَشَّرُوهُ بِغُلَامٍ عَلِيمٍ، ان لوگوں نے کہا کہ آپ ڈرے نہیں، اور پھر انہیں ایک دانش مند فرزند کی بشارت دی، یعنی حضرت اسحاق کی. تو یہاں بے غلام علیم سے مراد حضرت اسحاق ہیں، جبکہ پروردگار نے اپنے لیے علیم کا لفظ استعمال کیا. اور کتنے ایسے افراد ہیں، خدا آپ کے ٹیچر کا نام ہے ڈاکٹر علیم مثلا، تو عام لوگوں کے لیے بھی استعمال ہو سکتا ہے. اسی طرح سے شکور، یہ پروردگار عالم کا لقب ہے، انا ربنا لغفور شکور، بے شک ہمارا پروردگار بہت زیادہ بخشنے والا اور قدردان ہے. لیکن یہی لفظ شکور حضرت نوح کے لیے استعمال ہوا، ذریت من حملنا مع نوح انہ کان عبدا شکورا، جن کو ہم نے نوح کے ساتھ کشتی میں بٹھایا تھا، جو کہ ہمارے شکر گزار بندے تھے. تو یہاں پر شکر گزار بندے، اچھا یہاں پر اب دیکھیں صفت جو استعمال یا نام استعمال ہوتا ہے وہ اپنے موصوف پر جا کر اصل میں معنی دیتا ہے، یہ ابھی آگے چل کر بات آئے گی. اللہ نے اپنے لیے شکور کا لفظ استعمال کیا، وہاں شکور کے معنی ہے قدردانی کرنے والا. اور جب یہی شکور کا لفظ بندے کے لیے استعمال ہوتا ہے تو وہاں اس کے معنی ہوتے ہیں شکر گزار بندہ، اس شکر گزاری کے اوپر قدردانی جو کرے گا وہ ہے شکور، یعنی وہ پروردگار عالم ہے، قدردانی کرنے والا، لیکن جب بندے کے لیے استعمال ہو رہا ہے تو اس کے معنی ہو جاتے ہیں شکر گزار بندہ. تو دیکھیے آپ نے کتنا، جیسے میں ایک مثال اور دے دوں، جیسے اللہ کا ایک نام ہے متکبر، کتنا اللہ کا بڑا نام ہے، لیکن متکبر کے کیا معنی آپ مغرور کے کریں گے اللہ کے لیے؟ معاذ اللہ، نہیں. وہاں پر متکبر کے معنی اللہ کے لیے صاحب عزت، لیکن وہی لفظ جب مخلوق کے لیے استعمال ہوتا ہے تو اس کے معنی مغرور کے ہوتے ہیں، اور ایک مضموم لفظ استعمال ہوتا ہے اس کے لیے جس میں اس کی مذمت کی جاتی ہے کہ فلاں شخص بڑا متکبر. اللہ کے لیے وہی لفظ، یعنی آپ دیکھا کہ الفاظ کے اندر کتنی زیادہ ویریشن، وہی لفظ اللہ کے لیے استعمال ہوتا ہے تو معنی بدل رہے ہیں، وہی چیز مخلوق کے لیے استعمال ہو جاتی ہے تو معنی بدل جاتے ہیں، اور وہ استعمال ہوتی ہے. ابا واستکبر وکان من الکافرین، خود پروردگار نے کہ اس نے تکبر اختیار کیا اور یعنی متکبر ہو گیا، تو اس کے اوپر کافرین میں سے ہو گیا، شیطان کے لیے لفظ استعمال کیا اس نے، جبکہ وہی متکبر کا لفظ اپنے لیے نام کے طور پر استعمال کرتا ہے لیکن معنی بدل جاتے. اسی طرح سے مثلا بر پروردگار عالم کا نام ہے اور قرآن کے اندر استعمال ہوا ہے، لیکن حضرت یحییٰ کے لیے استعمال ہوا ہے بر، وبرم بوالدیہ ولم یکن جبارن عصیہ، اور حضرت یحییٰ اپنے ماں باپ کے حق میں نیک برتاؤ کرنے والے تھے اور سرکش اور نافرمان نہیں تھے. اور یہی بر کا لفظ حضرت عیسیٰ کے لیے استعمال ہوا، وبرم بوالدتی ولم یجعلنی جبارن شقیہ، اور وہ اپنی والدہ کے ساتھ حسن سلوک کرنے والے تھے. یعنی پروردگار کا جو اپنا نام بر ہے وہ حضرت یحییٰ کے لیے قرآن نے استعمال کیا، اور وہی اپنا نام حضرت عیسیٰ کے لیے بھی استعمال کیا قرآن نے، وہاں پہ کسی کو کوئی اعتراض نہیں ہوا. تو پروردگار خود یہ بتانا چاہتا ہے کہ دیکھو یہ کچھ حقیقت اور مجاز والا مسئلہ ہوتا ہے، کچھ القابات اور نام خاص ہیں اور کچھ عام ہیں جو اور لوگوں کے لیے بھی استعمال ہو سکتے ہیں. اسی طرح سے مثلا کتنا زیادہ ایک چیز، مولانا، ہر شخص آج کل مولانا ہے، اور کتنا نام ایک لحاظ سے خاص سازش کر کے اس کو بدنام بھی کر دیا گیا. قرآن میں پروردگار عالم نے دو جگہ مولانا اپنے لیے استعمال کیا. بہت سے لوگ اس پہ اعتراض بھی کرتے ہیں مولانا کے خلاف، کتنی میں نے باقاعدہ آرٹیکلز بھی پڑھے کہ جس میں کہا کہ مولانا تو کسی کو اصلاً کہنا ہی نہیں چاہیے، یہ تو پروردگار نے اپنے لیے رکھا. ربنا ولا تحمل علینا ما لا طاقت لنا به واعف عنا واغفر لنا انت مولانا فانصرنا علی القوم الکافرین. یہ تھوڑی سی آیتیں آگے پیچھے ہو گئی ذرا اس کے اندر. تو بہرحال، تو انت مولانا کہ وہ ہمارا مولا ہے. اچھا، مولانا ہمارے ہاں دیکھیں کن معنوں میں استعمال، یعنی عام لوگوں کے لیے بھی استعمال ہوتا ہے، عام لوگوں کے لیے بھی استعمال ہوتا ہے. کتنے شاعر حضرات نے اس کو استعمال کیا ہے مضموم اشعار کے اندر. تو بہرحال یہ تمام چیزیں ایسی ہیں کہ جس کو دماغ میں رکھنا چاہیے. اسی طرح سے مولانا یا مولا، خود مولانا امیر المومنین کے لیے بھی لفظ استعمال ہوا، مولانا امیر المومنین، اللہ صلی اللہ علیہ محمد و آل محمد. اسی سے مولانا سے یا ولی سے، جیسے خود، یا مثلا آپ جو اس کے اندر پڑھتی ہیں مولانا اللہ کے لیے، لیکن یا سیدنا و مولانا انا توجہنا، وہ جو آپ دعائے توسل کے اندر سارے معصومین کے لیے پڑھتی ہیں، یعنی وہی نام جو پروردگار نے دو جگہ اپنے لیے قرآن میں صرف اور صرف اپنے لیے استعمال کیا ہے. ورنہ آپ نے دیکھا کہ شکور، حلیم، علیم، یہ سب جو ہے اوروں کے لیے بھی استعمال کیے تھے، لیکن مولانا کا لفظ دونوں جگہ پہ قرآن نے اپنے لیے پروردگار نے اپنے لیے استعمال کیا. لیکن اس کے باوجود بھی ہم سارے معصومین کو بھی مولانا کہتے ہیں، اور مجازن تمام علماء کو بھی جو ہے وہ مولانا کہہ کے پکارتے ہیں. جیسے شاعر نے بھی کہا ہے نا، کسی نے جو کہے تھے، نامناسب خون کھولانا پھر کسی اور وقت مولانا. جوش ملی آبادی گئے تھے ایک دفعہ ابوالکلام آزاد کے پاس، انہوں نے بہت دیر تک بٹھایا باہر، ملاقات نہیں کی، تو ایک پرچے میں لکھ کر یہ شعر دے کر آ گئے، نامناسب خون کھولانا پھر کسی اور وقت مولانا. تو یہ مضموم مقاصد اور مضموم طور پر بھی استعمال ہونے لگا، تنزیہ استعمال ہونے لگا. آج جتنے بھی ذاکرین کی ایک اکثریت ہے وہ تنزن مولوی یا مولانا کا لفظ جو ہے وہ استعمال کرتی ہے اپنی تقاریر کے اندر، جو کہ ایسا نہیں کرنا چاہیے. और जैसे कि आजकल मदारिस 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 एक खास साजिश के तहत बदनाम किया गया, उलमा को बदनाम किया गया, तो ये भी उसी का ही एक तसलसल है। अच्छा, इसी तरह से मसलन वली वो सिर्फ रसूल अमीरुल मोमिनीन के लिए वली खुदा का लफ्ज इस्तेमाल हुआ है, अली उन वलीउल्लाह आप कहती हैं, लेकिन क्या है कि अल्लाह का वली ये शुहदाए करबला के लिए भी इस्तेमाल हुआ, अस्सलामु अलैकुम या औलिया अल्लाह व अहिब्बाहु, तो ये उनके लिए भी इस्तेमाल हुआ। इसी तरह से शुहदाए करबला के लिए मसलन कितने लोग हैं जो मसलन यही मौला का लफ्ज जो अमीरुल मोमिनीन के लिए इस्तेमाल हुआ, हजरत अब्बास अलमदार अलैहिस्सलाम के लिए इस्तेमाल करते हैं मौला अब्बास। और देखिए कुछ अलकाब तो ऐसे हैं जैसे बतूल, यानी बतूल तो खासुल खास हजरत जहरा का लकब है, या मसलन हजरत मरियम के लिए भी कहा जाता है, और इसके मायने ये है कि वो औरत जो कभी अपने माहाना आरजे में मुबतला ना हुई हो, एक खसूसियत, और हजरत जहरा की खसूसियत इस हवाले से भी है कि बहरहाल इबादत का एक नफ जो है वो तो आ जाता है ना, जिसमें इबादत आपके लिए छोड़ना जरूरी हो जाती, लेकिन उनके अंदर कोई इबादत का नफ्स भी ना आने पाए इस वजह से इससे भी उनको पाक रखा गया। ये तो फकत और फकत उनका खासुल खास लकब है, ये तो किसी को इस्तेमाल करना ही नहीं चाहिए था असलन, लेकिन उसके बावजूद भी आम खवातीन सब अपना नाम बतूल रखती, तो ये उनको नामों को जिंदा करने के हवाले से इस पर भी एतराज होना चाहिए कि भाई ये कैसे मुमकिन, ये तो सिवाय उनके अलावा किसी के अंदर पॉसिबल ही नहीं, लेकिन उसके बावजूद भी। इसी तरह से मसलन एक लकब है उनका अजरा, हमेशा बाकिरा रहने वाली, तो उस लिहाज से खसूसियत वाले अल्फाज हैं, इन सब के पीछे हिकमतें, लेकिन आम खवातीन भी अपना नाम रखती हैं। कितना ज्यादा लकब मखसूस हो गया चौथे इमाम से, सैयद सज्जाद, बहुत ज्यादा सीधा करने वाला, या मसलन जैनुल आबिदीन इबादत करने वालों की जीनत, ये तो उनसे ही मखसूस लकब था, लेकिन उसके बावजूद भी लोग अपना नाम भी रखते हैं, सज्जाद नाम भी रखते हैं, जैनुल आबिदीन भी रखते हैं। या मसलन जैसे कि अक्सर लोग जो दूसरे अल्फाज जो मकातिब फिक्र हैं वो जब आप पे एतराज करते हैं, मसलन ये अली वारिस साहब क्यों कहते हैं, क्योंकि कुरान में तो फकत अल्लाह के लिए आया है, वकुन्ना नहनुल वारिसीन, और दर हकीकत हम ही हर चीज के वारिस और मालिक हैं, बिल्कुल सराहत के साथ है कि सिर्फ हम वारिस हैं, इसका मतलब है किसी और के लिए इस्तेमाल नहीं होना चाहिए। ये लोग पेश करते हैं आयत कितनी जगहों पे है, वह इन्ना ला नहनो नुही व नोमीतो व नहनुल वारिसून, और हम ही हयात और मौत के देने वाले हैं और हम ही सबके वारिस हैं, हम ही वारिस हैं, इसका मतलब है कोई और इस्तेमाल कर ही नहीं सकता है। लेकिन कुरान ने खुद लोगों के लिए भी वारिस का लफ्ज इस्तेमाल कर दिया, وَنُرِيدُ أَن نَّمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ الْوَارِثِينَ, वो हम चाहते हैं कि जिन लोगों को जमीन में कमजोर बना दिया गया उन पर एहसान करें और उन्हें लोगों का इमाम बनाए, पेशवा बनाए और जमीन का वारिस करार दें। तो परवरदिगार आप हैं वारिस, तो आप लोगों को कैसे वारिस करार दे रहे हैं, इसका मतलब है कि वारिस का लफ्ज दूसरों के लिए भी इस्तेमाल हो सकता है, इस वक्त अल्लाह के लिए नहीं है। वरना कितना आम तौर पर आप नहीं देखती कि भाई इस मैयत का वारिस कौन है, इसके वोरसा कौन है, अगर ये परवरदिगार के लिए सिर्फ इस्तेमाल हो सकता है और अमीरुल मोमिनीन के लिए इस्तेमाल नहीं हो सकता, दूसरों को जवाब देने के हवाले से कह रहा हूं, तो उनसे कहिए तो आम तौर पे आम अफराद के लिए आप इस्तेमाल करते हैं वारिस, तो अल्लाह अपने हकीकी मानों में वारिस है। यही वजह है कि कुरान ने इसको भी कहा कि वज़करिया इज़ नादा रब्बहु रब्बी ला तज़रनी फ़र्दा अंता खैरुल वारिसीन, और जकरिया को याद करो कि जब उन्होंने अपने रब को पुकारा कि परवरदिगार मुझे अकेला ना छोड़ना, कि तू तमाम वारिसों से बेहतर वारिस है, यानी अल्लाह अपनी एक्सट्रीम और कमाल के ऊपर वारिस है और हम मजाजी मानों में वारिस है। यानी इसके मायने वो ये हुए कि अमीरुल मोमिनीन के लिए भी इतलाक बिल्कुल सही है, अगर कोई अली वारिस लिखता है इसके अंदर कोई ममानियत नहीं, कोई परेशानी नहीं, हत्ता कि आम अफराद तक एक दूसरे के वारिस होते हैं तो इस नाम को इस्तेमाल किया जा सकता है। अच्छा, इसी तरह से इमाम खुमैनी को, इनको इमाम क्यों कहा जाता है, देखिए ये भी सिर्फ लोगों की नावाकिफियत से फायदा उठाकर, असल में इमाम अरबी जबान का लफ्ज है, इसके मायने आगे या पहले कोई चीज होती है उसको इमाम कहा जाता है। मसलन قرآن کی آیت بھی ہے، بل یرید الانسان لیفجر امامہ، انسان یہ چاہتا ہے کہ اپنے سامنے برائی کرتا چلا جائے، یا امامہ کا لفظ اپنے سامنے کے لیے ہے، آگے کے لیے، ہر دفعہ وہ صرف امام معصوم مراد نہیں ہے اس سے. یا مثلا یوم ندعو کل اناس بامامہم، قیامت کا دن وہ ہوگا جب ہم ہر گروہ انسانی کو اس کے امام کے ساتھ بلائیں گے. اس کا مطلب ہے کہ امام کا لفظ عام طور پر، کیونکہ ایک عام لفظ ہے، یہ برائی کرنے والے، کیونکہ تمام جتنے بھی گروہ ہوں گے، حتیٰ کہ جو باطلوں کے گروہ ہوں گے، ان کو بھی ان کے امام کے ساتھ بلایا جائے گا. اس کا مطلب ہے امام کا لفظ خود قرآن نے اس کے لیے، وہ صرف امام معصوم کے لیے نہیں رکھا ہے، بلکہ باطل افراد کے جو پیشوا ہوں گے ان کے لیے بھی امام کا لفظ استعمال کیا. مثلا اور چیزوں کے لیے بھی آیا ہے، وَمِن قَبْلِهِ کِتَابُ مُوسَى اِمَامًا وَرَحْمًا، اور اس سے پہلے موسیٰ کی کتاب گواہی دے رہی، یعنی پہلے کے معنی میں آگے کے معنوں میں چیز استعمال ہوتی. جیسے کہا جاتا ہے نا کہ بھائی، یہ بھی کہا جاتا ہے غیر معصوم کے لیے تو امام کے لفظ کو استعمال کر رہا، یہ توہین ہے، کتابوں میں چیزیں لکھی جا رہی ہیں لوگوں کو بیوقوف بنانے کے لیے. جبکہ ہم دیکھتے ہیں خود قرآن نے، اگر یہ اتنا ہی مضمون ہوتا تو قرآن نے کیوں کہا کہ وَجَعَلْنَاهُمْ أَئِمَّةً يَدْعُونَ إِلَى النَّارِ، اور ہم نے ان لوگوں کو جہنم کی طرف دعوت دینے والا امام قرار دیا ہے. جہنم کی طرف دعوت دینے والا امام، اس کا مطلب یہ ہے کہ خود امام کا لفظ ایک عام لفظ ہے، وہ باطل افراد کے پیشواؤں کے لیے بھی استعمال ہو رہا ہے، جہنم کی طرف قیادت کرنے والے افراد کے لیے بھی استعمال ہو رہا ہے. تو جب اس سے اس لفظ امام کی توہین نہیں ہو رہی، تو مجازی معنوں میں اگر امام خمینی کے لیے امام کا لفظ، جبکہ وہ پیشوا اور رہبر کے طور پر استعمال ہوتا ہے، تو اس میں کیا قباحت ہے؟ خود قرآن نے باطل افراد تک کے لیے استعمال کر لیا اس کو، تو وہاں پہ کسی نے نہیں کہا کہ اس لفظ امام کی توہین ہو گئی. کتنا ہم دیکھتے ہیں کہ لوگ، آگے کھڑا ہوا شخص امام جماعت کہلاتا ہے، لوگ کہتے ہیں بھائی امام صاحب کدھر ہیں، ابھی تک آئے نہیں. جی جی وہ آ گئے مثلا. تو یہ امام جماعت، یہ تو آیت اللہ ابو الحسن اصفہانی ہے جو حرم امیر المومنین میں صبح نماز جماعت کی جو ہے وہ پیشوائی کر رہے ہیں. تو آگے کھڑا ہوا شخص، اس کو بھی امام کہا جاتا ہے، کیونکہ پیش امام آگے کھڑا ہوتا ہے، آگے کھڑے ہونے والے شخص کو امام کہا جاتا ہے. تو اس سے کوئی فرق نہیں پڑتا ہے. اور خود احادیث کے اندر امام جماعت کے لیے خود امام ائمہ معصومین علیہ السلام نے اس کا لفظ استعمال کیا ہے. مثلا چھٹے امام کا ایک جملہ ہے، اللہم صلی علی محمد و آل محمد، جہاں نماز جماعت کے احکام بیان کر رہے ہیں امام اصول کافی میں، وہاں پر ہے امام خود فرما رہے ہیں کہ امام سورہ فاتحہ پڑھے اور پیچھے کھڑے ہونے والے تسبیح کریں، یعنی جو سبحان اللہ مقتدی جو پڑھتے رہتے ہیں اور پیش امام قرأت کر رہا ہوتا ہے، تو وہاں پہ بھی امام نے کہا امام سورہ فاتحہ پڑھے، یعنی وہ امام جماعت کے لیے کہا ہے، اپنے لیے نہیں کہا ہے. اگر امام فقط صرف اور صرف امام معصومین کے لیے استعمال ہو رہا ہوتا، تو امام جو ہے کبھی بھی خود اس جملے کو ایک عام جماعت کے جو پیش امام ہے اس کے لیے امام کا لفظ نہ استعمال کرتے. تو یہ لوگوں کو بیوقوف بنانے کے لیے اس طرح سے باتیں کہی جاتی ہیں. تو دیکھیے وہی بات پھر آئے گی کہ ہر لفظ اپنے موصوف پر جا کر معنی دیتا ہے، ہر لفظ اپنے موصوف پر، یعنی جس کے لیے وہ کہا جا رہا ہے ہم اس کو دیکھیں گے. اگر امام کا لفظ امام معصوم کے لیے استعمال ہو رہا ہے، تو اس سے عہدۂ امامت مراد ہوگا، اور اگر دیگر لوگوں کے لیے بولا جا رہا ہے، تو وہاں رہنما کے طور پر استعمال ہوگا، پیشوا مراد لیا جائے گا، یا آگے کھڑا ہوا شخص مراد لیا جائے گا. یعنی جیسے ابھی ہم نے متکبر کی مثال دی تھی، اللہ کے لیے کہا جا رہا ہے تو کچھ اور معنی ہے، بندے کے لیے کہا جا رہا ہے تو کچھ اور معنی ہے. شکور اللہ کے لیے کہا جا رہا ہے تو کچھ اور معنی ہے، بندے کے لیے کہا جا رہا ہے تو کچھ اور معنی ہے. پھر ایک اعتراض یہ بھی ہوتا ہے، اگر امام خمینی کو ہم نے امام کہا، تو آنے والی نسلیں 12 کے بجائے 13 اماموں کی قائل ہو جائیں گی. دیکھیے آج تک خود قرآن نے 1400 سال سے حضرت ابراہیم کو امام کہا ہے، قال انی جاعلک للناس اماما، ہم تم کو لوگوں کا امام بنا رہے ہیں. آج تک کسی کو کبھی کوئی شبہ نہیں ہوا کہ حضرت ابراہیم بھی کوئی 13ویں امام تھے؟ کسی کو شبہ بھی ہوا اس میں؟ آج تک کبھی کوئی شبہ نہیں ہوا. تو کیسے ممکن ہے کہ امام خمینی کے متعلق شبہ ہونے لگے گا کہ ان کو 13واں امام بنایا جا رہا ہے؟ اسی طریقے سے مثلا کتنا ہے کہ صادق پیغمبر اسلام کا لقب ہے، اللهم صل على محمد وعلى آله. اور وہی لقب چھٹے امام کے لیے بھی استعمال ہوا صادق. اور جب امام کا نام اصل میں جعفر تھا، صادق کا لقب یوں ہوا کہ جب ان کے مقابلے میں جعفر کذاب نے دعویٰ امامت کیا تو وہ جعفر کاذب یا کذاب تھا، یعنی اس کو جھٹلانے کے لیے ان کے ساتھ صادق یعنی سچے جعفر یہ ہیں اور وہ جھوٹا جعفر، اس وجہ سے بھی صادق کا جو لقب اختیار کیا گیا. اور پھر یہ الگ پھر وہ بحث ہے کہ انہوں نے توبہ کر لی تھی تو جعفر طواب کے نام سے، جو کہ ایک بحث ہے علماء میں کہ پھر بعد میں اس لحاظ سے مشہور ہوئے وہ. اسی طرح سے یعنی جعفر صادق اور جعفر کاذب، تو اس کے مقابلے میں نہیں اس حالات اور واقعات کو بھی دیکھا جاتا ہے کہاں یہ لقب مخصوص ہوا ہے اور کہاں عام ہے. اسی طرح جیسے کہ منصور دوانقی کتنا زیادہ ظالم، لیکن ہمارے امام زمانہ علیہ السلام کا ایک لقب منصور ہے، اللہم صلی اللہ محمد و آل محمد. متوکل عباسی کتنا ظالم، لیکن ہمارے دسویں امام امام محمد تقی علیہ الصلوۃ والسلام ان کا لقب بھی متوکل تھا، اللہم صلی اللہ محمد و آل محمد. لیکن امام نے اس لقب کو واپس لیا کیونکہ اس زمانے اس کے ساتھ مخصوص ہو گیا تھا. اچھا، بعض الفاظ ایسے ہیں کہ جو عرف میں بدل جاتے ہیں. انی جاعلوں کا فی الارض خلیفہ، حضرت آدم کے لیے خلیفہ کا لفظ استعمال ہوا، لیکن ہمارے انڈیا اور پاکستان کے دیہات میں آج بھی خلیفہ مثلا نائی کے لیے بھی لفظ استعمال ہوتا ہے، یعنی اس کے معنی اور مفہوم ہی بدل گئے. حالانکہ خلیفہ جب یہ کہا جائے گا کہ جب اللہ کا خلیفہ مراد ہوگا تو ظاہر ہے کہ حضرت آدم یا دیگر انبیاء اور آئمہ مراد ہوں گے، جب دنیاوی خلیفہ مراد ہوں گے تو اس سے بادشاہ وغیرہ مراد ہوتے ہیں، اور گلی محلوں میں اگر کوئی خلیفہ نام لیا جاتا ہے تو عام طور پر، اب تو خیر پتہ نہیں یہاں لیا جاتا ہے یا نہیں، گاؤں دیہات میں پہلے زمانے میں نائی کو کے لیے مثلا یہ لفظ استعمال ہونے لگا تھا. تو یا مثلا جیسے وہ کہا جاتا ہے جیسے ولایت، ہمارے ہاں عقیدہ ولایت ہے، جبکہ پہلے انڈیا وغیرہ کا جو اس میں زمانے میں کوئی شخص انگلینڈ پڑھنے جاتا تھا تو کہا جاتا ہے وہ ولایت گیا ہوا ہے. اب بتائیے کیا کہاں عقیدہ ولایت اور کہاں انگلینڈ کے لیے ولایت کا لفظ استعمال ہو رہا ہے. اور ایک لفظ کتنا زیادہ آپ ٹی وی کے اوپر سنتی ہیں ایام حج میں کہ لاکھوں فرزندان توحید نے فریضہ حج ادا کیا. دیکھا جائے تو اس پر سب سے زیادہ اعتراض ہونا چاہیے، بھائی توحید کے معنی ہی کہ اس کا کوئی فرزند ہو ہی نہیں سکتا، وہ بالکل اکیلا ہے، اور آپ کہہ رہے ہیں فرزندان توحید. تو یہ مستعمل عام زبان کے اندر یہ ہو رہا ہے، اس کے وہ معنی مراد نہیں ہوتے کہ جو کہ اصلا اس کے تجزیہ و تحلیل میں اگر ہم اس کا ترجمہ نکالیں ان چیزوں کا اور وہ جو معنی بنتے ہوں تو اس کے اوپر بھی سب سے زیادہ اعتراض ہونا چاہیے. اکثر عیسائی حضرات نے تو باقاعدہ ٹاک شوز کے اندر یہ اعتراض کیا ہے کہ آپ جو ہم پر یہ اعتراض کرتے ہیں تو آپ تو خود فرزندان توحید کہتے ہیں اپنے اس کے اندر. تو اس طرح سے چیزیں ہوتی ہیں، بہت سی چیزیں عربی زبان میں کچھ اور معنوں میں استعمال ہوتی ہیں، ہماری اردو زبان میں اس کے معنی بدل جاتے ہیں. یا ایک ہی شخص کے لیے ایک چیز اچھی معنوں میں استعمال ہوتی ہے اور دوسرے شخص کے لیے برے معنوں میں استعمال ہوتی ہے. خود روایات کے اندر یہ بات آئی ہے، غیرت الرجل ایمان و غیرت المرأة کفر. مرد کی غیرت ایمان ہے اور عورت کی غیرت کفر ہے، نہج البلاغہ میں امیر المومنین نے فرمایا. اب اس کے معنی یہاں ایک ہی چیز غیرت، مرد کے لیے اسے کہہ رہے ہیں ایمان کی علامت ہے. مثلا یہ کہ اگر کوئی مرد دیکھے کہ اس کی بیوی کے کئی اور شوہر اس کو غیرت آ جائے تو عین ایمان کی علامت ہے، اور عورت یہ دیکھے کہ اس کے شوہر کی کئی اور بیویاں اسے غیرت آ جائے تو یہ کفر کیا اس نے. کفر کیا تو ان معنوں میں نہیں کہا کہ وہ کافر ہو گئی اور اس نے اعتراض کر دیا تو وہ دائرہ اسلام سے خارج ہو گئی اور اس کا نکاح ختم ہو گیا. الفاظ کی اس طرح کی بحثوں کے اندر بھی لوگوں کو الجھایا جاتا ہے، یہاں اس طرح سے معنی مراد نہیں ہے، بلکہ اللہ نے ایک، اب اس کے اوپر ہم ڈبیٹ نہیں کر رہے ورنہ خواتین عام طور پر اس پہ بھی اعتراض کرنے لگیں گی، تو ہم اس لفظی اس کے اوپر بات کر رہے ہیں کہ ایک ہی لفظ غیرت کا جو ہے وہ مرد کے اوپر ایمان کے لحاظ سے اطلاق ہوا اور عورت کے لیے کفر کا اطلاق ہوا ہے. یا مثلا جیسے کفران نعمت، کفر کرنا، کفر کرنا کتنا ہم کو کہیں گے کافر ہو گیا. کافر معنی انکار کرنے والا ہے عربی میں، جیسے کوئی کفران نعمت کا کوئی انکار کر رہا ہے، یعنی اس کے اللہ کی نعمتوں کو مس یوز کر رہا ہے اور حرام میں استعمال کر رہا ہے تو کہا جاتا ہے کفران نعمت کیا. تو دیکھا جائے نعمت کا انکار کرنے والا اللہ کی، تو یہ عام طور پر اس چیز استعمال ہوتی ہیں. یا مثلا جیسے کہا جاتا ہے بہت زیادہ کہ اللہ کے لیے رب استعمال ہوتا ہے، الحمدللہ رب العالمین. तो अब तो बहुत सारे, अब ये लफ्ज ऐसा वो चीज होती जा रही है कि आइमा मासूमीन के लिए जबरदस्ती इसका इतलाक करने लगे, और वहां पर उसके तर्जुमे को लेकर आते हैं पालने वाला। देखिए यहां तो एक साजिश के तहत, यानी बात कभी कभार बात हक कही जाती है लेकिन बातिल इरादे से कही जाती, कि खुद हजरत यूसुफ ने कुरान के अंदर, अगर ये फकत और फकत अल्लाह के लिए मखसूस रब का लफ्ज अल्लाह के लिए होता तो अजीज मिस्र के लिए खुद हजरत यूसुफ ने इस्तेमाल किया है लफ्ज, काला माजल्लाह इन्नहु रब्बी अहसना मसवाया। यूसुफ ने कहा माजल्ला वो मेरा मालिक है, यानी अजीज मिस्र के लिए कहा वो मेरा मालिक है और उसने मुझे अच्छी तरह रखा। कुछ उलमा ने अगर चेस में कहा है कि इसमें जमीर अल्लाह की तरफ पलटती है तो यहां भी अल्लाह के लिए कहा है, लेकिन ज्यादातर मुफस्सरीन ने और जो तर्जुमा करने वाले हैं उन्होंने कहा कि यहां पर रब से मुराद इन्नहु रब्बी, ये अजीज मिस्र के लिए कहा है उन्होंने, क्योंकि अजीज मिस्र ने उनको पाल पोस के यूसुफ को बड़ा किया था। तो वहां अरबी जबान में रब पालने वाले को कहते हैं, निगहदाश्त करने वाले को कहते हैं, पाल पोस के जो बड़ा करता है उसे भी मजाजन रब कहा जाता है। लेकिन यहां आजकल इस लफ्ज को इस्तेमाल करना, जबकि यहां पर बाकायदा अली अल्लाह के नारे और फलां और इस तरह की चीजें लगने नारे लगने लगे हैं, और इसमें इस तरह की अल्फाज को कह के और उनके ऊपर इतलाक करना इस जाहिल माशरे में जायज नहीं होगा। वहां पर उस जमाने में ये वाला सिलसिला नहीं था कि रब को कहने के मायने कि अल्लाह की तरफ मुबादरत नहीं हो रही थी, लेकिन अब रब का पाकिस्तान के मसलन खासतौर पर जाहिल माशरे के अंदर यहां रब कहने से मुराद अल्लाह की जात सिर्फ दिमाग में आती, और अगर आप कहें कि आइमे मासूमीन हमारे रब हैं तो फौरन तासुर यह बनेगा हर शख्स का पहली दफा सुनने में, जहनी मुबादरत यह होगी कि ये इनको अल्लाह करार दे रहा है। तो यहां तो इस लफ्ज का इतलाक सही नहीं होगा। अच्छा, इसी तरह से कितने सारे और चीजें हैं, ये बात और बता दी जाए कि ये जितने भी अलकाबात हैं ये तदरीजन तदरीजन तकरीबन 150 साल के अरसे में राइज हुए, ये हमेशा से नहीं अलकाबात मुज्तहिदीन, और किसी ने आज तक ये भी नहीं कहा आपसे, किसी ने कहा है कि ये आप इन अलकाबात से उनको, यानी हम मोतरजीन को कह रहे हैं, ये तो उनकी खिदमात के एतराफ में एक एक्नॉलेजमेंट के तौर पर उनको ये अलकाब दिए गए। अभी आगे चल के मैं कुछ मिसालें दूंगा जैसे, और ये तदरीजन राइज हुए, कोई नहीं कह रहा कि आपसे इन अलकाबात को इख्तियार करना वाजिब है, और अगर आपने इन अलकाबात से उनको याद नहीं किया तो गोया कोई हराम काम किया, लेकिन यह भी आपसे नहीं कहा जाएगा अगर कोई अलकाबात को इस्तेमाल कर रहा है, क्योंकि आम अलकाबात हैं और इसकी मुमानियत रिवायत में नहीं की गई कि किसी और गैर मासूम के लिए भी इन अल्फाज को इस्तेमाल ना किया जाए, किसी रिवायत में नहीं आया, कहीं कुरान में नहीं आया, लिहाजा इनको उनकी खिदमात के एतराफ में कहने में कोई कबाहत नहीं। मसलन मिसाल दूं, जैसे सिकतुल इस्लाम, हमारे यहां आजकल बिल्कुल इब्तदाई जो दीनी तालिब इल्म होता है ना, जो भी मुकदमात जिसने खत्म किए होते हैं उसको सिकतुल इस्लाम कहा जाता है, लेकिन तारीख में सिकतुल इस्लाम मोहम्मद इब्न याकूब कुलैनी का लकब, इस्लाम में काबिल एतबार सिकतुल इस्लाम, ये उनकी खिदमात के एक एतराफ के तौर पर एक चीज कही, जो जितनी खिदमात मोहम्मद इब्न याकूब कुलैनी की हैं उसमें अगर उनको सिकतुल इस्लाम का लकब दे दिया जाए, कि अलकाबात आमतौर पर दिए नहीं जाते हैं, जो ओहदे दिए जाते हैं ऐसे अल्फाज से उनको, ताकि उनकी, वरना एक आम आदमी की तरह से उनका फकत नाम होता तो कैसे पजीराई होगी साहिबान इल्म की, कैसे पता चलेगा लोगों को, एक्नॉलेज कैसे करेंगे कौन कितने इल्मी मुकाम पर है। इसी तरह से जैसे हुज्जतुल इस्लाम आजकल तो उलमा के लिए इस्तेमाल होता है, लेकिन इब्तदान सबसे पहले सैयद मोहम्मद बाकरी शफ्ती और असदुल्ला बुरुजर्दी के लिए हुज्जतुल इस्लाम का लफ्ज इस्तेमाल हुआ है, और फिर तदरीजन और उलमा के लिए भी कहा जाने लगा। यानी इब्तदान बता दूं कि ये इब्तदान इन दो अफराद के लिए इस्तेमाल होता था, और हमारे बिरादरा ने अहले सुन्नत के अंदर भी लफ्ज हुज्जतुल इस्लाम, लेकिन फकत इमाम गजाली के लिए इस्तेमाल होता है, हुज्जतुल इस्लाम गजाली, तो इमाम गजाली के लिए हुज्जतुल इस्लाम का लफ्ज वो लोग भी इस्तेमाल करते हैं। शेखुत ताइफा शेख मोहम्मद इब्न हसन तूसी के लिए इस्तेमाल होता है, यानी पूरे गुरोह उलमा का शेख और सरदार शेख तूसी के लिए इस्तेमाल हुआ, ये उनके उस मुकाम और मर्तबे को देखते हुए खुद उलमा ने लकब उनको दिया। अलमुल हुदा सैयद मुर्तुजा का लकब है, ये खुद अमीरुल मोमिनीन का दिया हुआ लकब है इनको, अलमुल हुदा हिदायत का परचम सैयद मुर्तुजा, हमारे कितने बड़े आलिम। اسی طرح سے مثلا محمد ابن نعمان جو شیخ مفید کے نام سے مشہور ہیں، مفید تو لقب ہے ان کا، ورنہ اصلا محمد ابن نعمان نام ہے، لیکن شیعت کو ایسا فائدہ پہنچایا، اتنے کارہائے نمایاں انجام دیے کہ واقعی مذہب کے لیے مفید ترین شخصیت بن گئے، ان کے اس اعتراف کے طور پر ان کو لقب دیا گیا، اس میں کیا قباحت ہے؟ شیخ مفید یہ تو خیر خیالی تصویر ہے ان کی. اسی طرح سے احمد ابن محمد اردبیلی جو شیخ اردبیلی کے نام سے مشہور ہے، اور پھر ان کے سن اتنے مقدس تھے، اتنے کہ ایک واجب نہیں چھوڑتے تھے، کسی حرام کام کا ارتکاب نہیں کرتے تھے، کوئی مکروہ کام نہیں کرتے تھے، کوئی مستحب نہیں چھوڑتے تھے، حتیٰ کہ کوئی مباح کام بھی نہیں کرتے تھے اسے بھی مستحب بنا لیتے تھے، اتنے مقدس. تو ان کا نام پڑ گیا مقدس، مقدس اردبیلی نام ہی ہو گیا ان کا. اب تو سب مقدس نام سے نہیں جانتے بلکہ مقدس اردبیلی کے نام سے جانتے ہیں. یہ بھی ان کی خیالی تصویر ہے مقدس اردبیلی کی. اس طرح سے شیخ محمد حسن صاحب جواہر الکلام، اتنا بڑا عالم جن کی کتاب اپنی کتاب کے نام سے صاحب جواہر کے نام سے مشہور ہے، شیخ الفقہا کا لقب دیا گیا، متعلق مشہور ہے نا کہ اتنی خدمات تھی کہ صاحب جواہر نے تقریباً 18-20 سال کے عرصے میں اپنی کتاب جواہر الکلام کو مکمل کیا تھا، اور رات و دن کتاب لکھتے رہتے تھے، حتیٰ کہ جس دن کے بیٹے کا انتقال ہوا لوگوں نے اطلاع دی، آپ کے جوان بیٹے کا انتقال ہو گیا، اس کے جنازے پر آئے، کچھ دیر گریا کیا، وہیں پہ بیٹھ کے تلاوت قرآن کی، اور اس کے بعد اس کے جنازے کی جب تک لوگ جمع ہوتے رہے، جنازے کے پاس بیٹھ کر ہی جواہر الکلام کو مکمل کیا، وہیں بیٹھ کے بیٹے کے جنازے کے پاس. اتنے بڑے بڑے فقہا، کیا کیا ان کی علمی خدمات ہیں، اور ان کے نام کے ساتھ معمولی سے القاب بھی لوگوں کو گوارا نہیں. اس کا مطلب ہے باطل کی کوئی سازش ہے کہ جو ان کے خدمات کا اعتراف ہوتے دیکھنا نہیں چاہتا، وہ چاہتا ہے کہ کسی طریقے سے فقہا اور مجتہدین کے اس نام کو معاشرے سے ختم کیا جائے، ان کی عظمت کو لوگوں کے دلوں سے نکالا جائے. یہ صاحب جواہر شیخ محمد حسن صاحب جواہر الکلام نے جوان بیٹے کی میت کے پاس بیٹھ کر فقہ کی کتاب کو مکمل کیا ہے تاکہ لوگوں کے لیے اس میں آنے والوں کے لیے آسانیاں مہیا ہوں. صاحب جواہر زعیم حوزہ علمیہ، یہ باقاعدہ لقب ہے آیت اللہ خوئی کا، زعیم رہبر لیڈر حوزہ علمیہ کے، یعنی باقاعدہ آیت اللہ خوئی کو خاص لقب دیا گیا زعیم، زعیم حوزہ علمیہ. اور کتنے علماء آیت اللہ صادق روحانی ان کی عظمت کے متعلق کہتے ہیں کہ زمانے غیبت کبریٰ سے لے کر آج تک آگے خوئی سے بڑھ کر کوئی شخص مجتہد نہیں ہوا ہے. آیت اللہ صادق روحانی جو زندہ مراجع میں سے ایک، یعنی اتنا عظمت اور جلالت علم کے اعتبار سے تو یہ القابات عام طور پر دیے جاتے ہیں. محقق صاحب شرائع الاسلام جعفر ابن حسن حلی، اتنے زیادہ تحقیق کرنے والے تھے کہ لقب دیا گیا محقق کا. اسی طرح سے بحر العلوم سید محمد مہدی، اتنا زیادہ علم رکھتے تھے اور تقوی و پرہیزگاری میں اتنا زیادہ تھے کہ لوگوں کو گمان ہونے لگا تھا کہ، اور نام بھی مہدی تھا کہ، اور نام محمد اور مہدی، لوگوں کو یہ گمان ہونے لگا تھا کہیں امام زمانہ ہی تو نہیں، اتنا زیادہ تقوی و پرہیزگاری اور علم اور تقدس تھا ان کے اندر. تو بحر العلوم کا لقب باقاعدہ ان کو دیا گیا. اسی طرح سے مثلا علامہ، آج کل یہ جتنے افراد اعتراض کرتے ہیں امام خمینی اور القابات مجتہدین پر، وہ سب کے نام کے ساتھ آج کل علامہ لگا ہوا ہے، جبکہ علامہ جو ہے خالصتاً علامہ حلی کے لیے ایک مخصوص لقب ہوا کرتا تھا، لیکن آج گلی گلی کوچے کوچے مثلا علامہ ہو گئے، اور جو معترض ہیں القابات مجتہدین پر وہ علامہ حلی والا لقب خود استعمال کر رہے ہیں، سب کے نام کے ساتھ علامہ لگا ہوا ہے. شیخ الفقہا، یہ تو ابھی گزرا، شیخ محمد حسن صاحب جواہر، خاتم الفقہا والمجتہدین شیخ مرتضی انصاری کا لقب ہے. یہ سب بتا رہا ہوں آپ کو تاکہ اس وجہ سے کہ آپ کے نام کے ساتھ یہ کبھی آپ کو بہکایا جائے، کچھ کیا جائے، تو آپ کو خود اپنے علماء کی بھی معرفت ہو کہ تدریجن ان کے لیے ان کی خدمات کے اعتراف کے طور پر ہی دیے گئے. محدث شیخ نوری کے لیے اور شیخ عباس قمی کے لیے استعمال ہوتا ہے، محدث نوری، محدث شیخ عباس قمی، لیکن شیخ عباس قمی کے لیے ایک اور لفظ ہے رئیس المحدثین، یہ خاص لقب ہے شیخ عباس قمی، ان کی مفاتیح پڑھتی، رئیس المحدثین کا لقب ان کو دیا گیا ہے. تو آیت اللہ کا جو ہے، اولاً سب سے پہلے آیت اللہ کا لفظ استعمال ہوا تھا سید، یہ لقب جو ہے سید محمد مہدی بحر العلوم کے لیے، پھر اس کے بعد شیخ مرتضی انصاری کے لیے استعمال ہوا، پھر سید حسن شیرازی کے لیے استعمال ہوا، پھر ملا کاظم خراسانی کے لیے استعمال ہوا، پھر شیخ عبد الکریم حائری کے لیے استعمال ہوا، اور اس کے بعد آج کل یہ رائج ہو گیا ہے لقب، اور دیگر جو مجتہدین ہیں ان کے لیے بھی عام طور پر یہ مستعمل ہو گیا ہے. یعنی ود دا پیسیج آف ٹائم یہ القابات جو ہے وہ رائج ہوئے ان کی خدمات کے اعتراف کے طور پر. اور آپ نے دیکھا آیت اللہ کا لفظ وغیرہ تو یہ عام طور پر بے جان چیزوں کے لیے بھی قرآن نے استعمال کیا ہے, تو اس کے اندر کوئی ممانعت نہیں ہے اور کسی جگہ کوئی اس کے اندر رکاوٹ نہیں کہ یہ ان لوگوں کے لیے استعمال نہیں ہو سکے. اچھا پھر کہا جاتا ہے کہ ان کو جانشین یا نائب کیوں کہا جاتا ہے. یا مثلا اب دیکھیے کہ کتنے ایسے خود علماء نے جو خود آئمہ نے اپنے اصحاب کے لیے, مثلا حضرت جابر بن یزید جوفی کے لیے, جابر بن یزید جوفی جن کے متعلق سر آپ کو بتایا بھی جا چکا ہے پچھلے دروس میں کہ ایسی شخصیت تھی کہ ان کو کہا جاتا ہے کہ اتنے آئمہ کی حدیثیں یاد تھیں کہ 80,000 تو صرف فقط وہ حدیثیں یاد تھیں جن کا عام لوگ تحمل نہیں کر سکتے تھے. آئمہ نے خصوصاً جابر کو وہ حدیثیں بتائی تھیں. یعنی اتنا زیادہ ان کی خدمات دینی کہ ان کے متعلق خود امام نے کہا کہ جابر بن یزید جوفی مخلوق خدا پر حجت خدا. شیخ عباس قمی نے باقاعدہ منتحل اعمال کے اندر اس کو جو ہے لکھا, جابر بن یزید جوفی مخلوق خدا پر حجت خدا. تو اگر ہم انہیں حجت الاسلام کہہ دیں اور اس قسم کے القاب سے مجتہدین کو ان کی خدمات کی جو یہ بھی علمی خدمات تھی نا جابر کی جس کی وجہ سے یہ لقب دیا گیا تھا, خود آئمہ نے اپنے اصحاب کے لیے استعمال کیا ہوا اس کو. یا مثلا خود اللہ کی حجت, یہ تو خود جو تقلید کے لیے جو روایت پیش کی جاتی ہے کمال الدین اور دیگر مسائل الشیعہ وغیرہ کے اندر بھی ہے کہ فَأَمَّا الْحَوَادِثُ الْوَاقِعَةُ فَرْجِعُوا فِيهَا إِلَى رُوَاةِ أَحَادِيثِنَا فَإِنَّهُمْ حُجَّتِي عَلَيْكُمْ وَأَنَا حُجَّتُ اللَّهِ عَلَيْهِمْ. کہ جو عام طور پر جن مسائل کی زندگی میں ضرورت پیش آتی ہے تم ہماری حدیث کے راویوں کی طرف رجوع کرو کیونکہ وہ لوگ میری طرف سے تمہارے اوپر حجت ہیں اور میں خدا کی طرف سے ان پر حجت ہوں. یعنی یہ حجت خدا ہیں یہ لوگ, یہ مجتہدین جن کی طرف رجوع کرنے کا حکم دیا گیا ہے. تو اس کے اندر ان کو نائب کہنا, ان کا جانشین کہنا, اس میں کوئی ممانعت نہیں ہے. خود آئمہ نے کہا کہ یہ تم پر ہماری طرف سے حجت ہے, یہ تمہارے پر حجت ہے. تو اب آپ نے دیکھا. اچھا بہت سارے افراد یوں بھی وقوف بناتے ہیں کہ دیکھیے فلاں جگہ پہ امام نے مثلا مجتہدین کے لیے لفظ یعنی مضموم معنوں میں مجتہد کا لفظ استعمال کیا ہے. تو وہ باطل اس زمانے میں جو آپ کو پتہ ہے جیسے چھٹے امام کے دور میں کتنے ان کے شاگردوں نے باطل مسالک بنا لیے تھے, الگ مسلکوں کی بنیادیں رکھ دی تھیں. تو اگر مثلا اماموں کے اپنے ادوار میں تو ان کی طرف یا خود امیر المومنین کے مقابلے میں بہت سے لوگوں نے اپنا ذاتی اجتہاد شروع کر دیا تھا اور ان سے ہٹ کر جو ہے عقائد اور باتیں اور فقہی احکام بتانے لگے تھے, ان کی مذمت کی گئی ہے. یعنی تو سیاق و سباق سے کاٹ کر آپ کو بیوقوف بنایا گیا ہے کہ دیکھیے جو مجتہد ہیں یہ دیکھیے امام نے ان کا نام لے کے فقہا کا یا مجتہدین کا نام لے کے اس کی جو ہے مذمت کی, جبکہ اس زمانے خاص سیاق و سباق میں کچھ مخصوص افراد مراد ہوتے تھے. کیا مثلا آپ کہیں گے کہ قرآن نے جو کہا ہے کہ فوائل للمسلین, تباہی اور بربادی اور جہنمیوں کے لیے, تو کیا آپ اس کا قیامت تک کے تمام نمازیوں کے اوپر اطلاق کر دیں گے؟ نہیں اطلاق کریں گے, بلکہ وہی کہا جائے گا کہ جو اپنی نمازوں میں سہو اور غفلت سے کام لیتے ہیں ان کے لیے بات کہی گئی, سب لوگوں کے لیے نہیں کہی گئی. اب دیکھیں بہت ساری چیزیں ایسی ہیں کہ جو نہ الفاظ کو نہ سمجھنے کے باعث ہوتی ہیں اور بالکل لوگ کہتے ہیں دیکھیں یہ لفظ صرف آ گیا ہے اب ہمیں اسی کی بات امام سمجھے بغیر کہ اس کے مفہوم کیا ہے. مثلا کتنا ایک پیش کی جاتی ہے کہ عام طور پر یہ حدیث بھی ہے کہ لا صلاۃ لجار المسجد الا فی المسجد, مسجد کے پڑوس میں رہنے والے کی نماز نہیں ہوتی جب تک کہ وہ مسجد میں نماز نہ پڑھے. تو نماز نہیں ہوتی لا صلاۃ نماز نہیں ہوگی, اس کی کیا معنی کہ اگر کوئی شخص مسجد میں نماز نہیں پڑھے گا تو کیا نماز باطل ہوگی؟ کہا جائے گا کہ نہیں, نماز کا اتنا ثواب نہیں ملے گا اس کو جتنا مسجد کے پڑوسی کا مسجد میں جا کر ملتا. لیکن یہاں تو وہ کہے گا نہیں, یہ تو دیکھیے الفاظ سے روایت کو صرف پکڑا جائے گا, جسے کہا جاتا ہے لفظوں سے نکاح کرنا, مفہوم کو نہیں سمجھ رہے کہ یہاں پہ اس سے کیا چیز مراد لی گئی. تو یہاں لا صلاۃ کے معنی اگر ہم یہ لیں گے نہیں جناب اس کی نماز باطل ہوگی, مسجد ہی میں جا کر پڑھنی چاہیے پڑوسی کو, تو پھر یہ اس کا غلط اطلاق ہوگا اور یہ کہا جائے گا کہ نہیں یہ غلط بات کر رہا ہے, اس طرح سے غلط بات پھیلائی جا رہی. تو دیکھیے بہت سارے الفاظ ایسے ہیں جیسے کہا جاتا ہے ہمارے ایک ہی لفظ ہے جیسے ٹڈی, ٹڈی کا شکار جائے, ٹڈی حلال جانور ہے اس کا شکار بھی جائز ہے, چڑیا کی طرح سے جو مثلا اڑتی پھرتی. لیکن एक अखबार में एक दफा एक बहुत कजिया बन भी गया था। अखबार में आया था कि मसलन किसी अंदरून सिंध से ताल्लुक रखने वाले किसी शख्स ने लिखा था कि मक्कड़ का खाना जायज है। अच्छा, अंदरून सिंध में टिड्डी को मक्कड़ कहते हैं और आप जो हैं यहां पर मक्कड़ उसको समझते हैं जो एक बड़े साइज की जो मकड़ी होती है, वो तो हराम है खानी। तो लोगों ने कहा भाई ये क्या बात हुई, तो पता चला एक ही लफ्ज को दो अलग अलग जगहों पर एक जगह हलाल मायनों में इस्तेमाल हो रहा है और एक जगह हराम मायनों में इस्तेमाल हो रहा है, लफ्ज एक ही है। तो बहुत सारी चीजें इस तरह से रिवायात के अंदर भी हुई हैं जिससे लोगों को बेवकूफ बनाने की कोशिश की जाती है। मसलन जैसे कहा जाता है शिर्क, शिर्क से इंसान जनाब मुशरिक हो जाता है। बहुत से लोग जो वहां भी हजरात ने देखी इसमें शिर्क है उसमें शिर्क है, इसका मतलब है आप काफिर हो गए और इसी का सहारा लेके ये सब लोगों को आज कत्ल करते फिर रहे हैं कि देखिए फला फला चीजें के मजारों पर जाते हैं और शिर्क हो जाता है, मुशरिक मुर्तद हो जाता है और वाजिबुल कत्ल हो जाता है वगैरह वगैरह। तो यहां पर देखिए शिर्क से क्या मुराद है, हर जगह मसलन कुरान जैसे कि अहदीस में भी आया वो मीना शिर्क या यकूला रजुल, शिर्क में यह चीज भी शामिल है कि कोई मर्द ये कहे, कोई शख्स ये कहे लाओ ला फुलानो ला हलक तो, अरे अगर फला शख्स मुझे नहीं बचाता ना तो मैं तो हलाक हो जाता, लाओ ला फुलानो ला असब तो कजा व कजा, अगर फला शख्स नहीं होता तो मुझ पर फला मुसीबत नाजिल हो जाती, उसने मुझे आकर बचा लिया, लाओला फुलान ला जा अहली व माली, अगर फला शख्स नहीं होता तो मेरे अहलो आयाल जाया हो जाते, मेरा माल जाया हो जाता। तो क्या माने कि वमीना शिरक अकुला रजुल, कोई शख्स अगर ये भी कहेगा तो मुशरिकीन में शुमार होगा। क्या इसके मायने ही है कि अगर मसलन आप आमतौर पर नहीं कहती कि भाई फला ने मुझे बचा लिया, अरे वो नहीं होती तो मेरी जान मसलन चली जाती, तो इसका मतलब ये सारे लोग मुशरिक हो गए? नहीं, ये इस अंदाज से इन रिवायात को इस्तेमाल नहीं किया जाएगा। बहुत सारे अफराद ने ये भी कहा, मैंने खुद किताबों के अंदर पढ़ा जो ये मुज्तहिदीन के खिलाफ आजकल किताबें लिख रहे हैं और चीजों को कशफ करने का जो दावा कर रहे हैं आजकल, उसमें कहा है कि जनाब आलिम का लफ्ज कैसे जो है वो इस्तेमाल किया जाने लगा है इन लोगों के लिए। आलिम तो फकत जो है वो मसलन सिर्फ चाहत मासूमिन अलैहिस्सलाम की ज़ात गिरामी है, उनके अलावा तो किसी को आलिम कहना ही नहीं चाहिए। लेकिन वो है ना कि झूठा अपने झूठ को भूल जाता है, उसी किताब के सबसे पहले या दूसरे सफ़े पर ही उन्होंने अपने किसी मजहूल उस्ताद के लिए आलिम रब्बानी का लफ्ज इस्तेमाल कर लिया, अंदर मुज्तहिदीन के खिलाफ बात कर रहे हैं और शुरू में कह रहे हैं मैं इस किताब का मसलन इंतसाब अपने उस्ताद फलां जो कोई भी है जिनको कोई जानता भी नहीं कौन है कि वो आलिम रब्बानी, वो आलिम रब्बानी होगा और इतने बड़े बड़े मुज्तहिदीन उनके खिलाफ अंदर चीज इस्तेमाल की जा रही है। तो ये देखिए ये सब चीजें इस तरह से अहले जिक्र फसअलु अहले जिक्र इन कुंतुम ला तालमून, तुम नहीं जानते तो अहले जिक्र से पूछो। यकीनन अहले जिक्र को रिवायात में जो है वो आइमा मासूमीन की जाते गिरामी को कहा गया वो अपनी कमाल के ऊपर है। लेकिन आम उलमा को भी इनको भी नहीं जानते तो साहिबान इल्म से जाकर पूछो। अहले जिक्र से मुराद या आम उलमा भी हैं, मुज्तहिदीन भी इससे मुराद हैं, वो अपने कमाल पर हैं अहले जिक्र आइमा, और ये अपने मजाजी मायनों में उनसे कहीं कमतर लेकिन उनके लिए भी चीज इस्तेमाल होती। तो आमतौर पर देखिए ये बात और बता दी जाए कि किसी भी इल्मी अमूमी तौर पर किसी शख्स की इल्मी सतह को जांचने के लिए आमतौर पर ये आजकल ये जो अलकाबा आमतौर पर राइज हुए हैं लोगों की इल्मी सतह को जांचने के लिए, मसलन डॉक्टरों में भी होता है अपनी फील्ड से रिलेटेड, बिल्कुल पहले मेडिकल का तालिब इल्म इंसान होता है फिर जनाब वो पास कर लेता है डॉक्टर हो जाता है उसे ये कहा जाने लगता है, फिर उसके बाद वो हाउस ऑफिसर कहा जाता है जब वो हाउस जॉब करता है, और उसके बाद पोस्ट ग्रेजुएशन करता है तो पीजी कहा जाता है उसको, फिर वो हॉस्पिटल में जॉब करता है तो जनाब आरएमओ कहा जाने लगता है रेजिडेंट मेडिकल ऑफिसर, फिर वो रजिस्ट्रार और सीनियर रजिस्ट्रार और असिस्टेंट प्रोफेसर और एसोसिएट प्रोफेसर और प्रोफेसर, और उसके बाद जनाब हेड ऑफ द डिपार्टमेंट, फिर एमएस और वाइस चांसलर, कितना ऊपर था कि सब चीज चली जाती। तो क्या है ये नाम अलकाबात इस वजह से इसके रखे गए हैं ताकि लोगों को इसकी सलाहियत पता चल जाए कि कभी किस लेवल के ऊपर है। तो बिल्कुल इसी तरह से जिस तरह हमारे यहाँ मैट्रिक होता है, इंटर होता है, ग्रेजुएट होता है, मास्टर होता है, डॉक्टरेट होता है, पीएचडी, डीएससी और उसके आगे, तो हमारे यहाँ जो मुकदमात खत्म करता है मदरसे में मुकदमात, अब ये किसी और वक्त बताऊंगा कि कौन कौन सी किताबें उसे पढ़ना पड़ती हैं, जो ये कंप्लीट कर लेता है तो उसे कहते हैं सिकातुल इस्लाम, ये लकब दे दिया जाता है सिर्फ इस वजह से ताकि पता चल जाए कि इल्मी तौर पर किस कैलिबर का है, वरना तो आप हौजे के अंदर जाएंगे आप बिल्कुल इब्तदाई तालिब इल्म से लेकर और मुज्तहिदे आयतुल्लाह उज़्मा तक जो मर्जे तकलीद है सबका लिबास भी एक है, सबने अमामा पहना हुआ है, सबने अबा और कबा पहनी हुई है, और सिर्फ दाढ़ियों के माज़ल्ला साइज से या उनके बालों की जो बुजुर्गी होती है सफेदी उससे तो पता नहीं चलता इल्म का, तो ये पता चलता है इन तरीक़ेकार से कि यह ताकि हमें पता चल जाए कि इल्मी लेवल को इसका क्या है। तो सिकतुल इस्लाम जो है वो बिल्कुल इब्तदाई जो मुकदमात खत्म करता है कि इस्लाम के लिए मौरिद इत्मीनान हो गया है, उसको सिकतुल इस्लाम कहते हैं। और दूसरी चीज जो उसके अंदर है वो है सतियात। जब सतियात को मुकम्मल कर लेता है, एक लिहाज से ग्रेजुएशन या मास्टर को अपने मुकम्मल कर लेता है, तो उसे कहते हैं हुज्जतुल इस्लाम वल मुस्लिमीन। ये जो आप लकब सुनती हैं इस वजह से दिए गए हैं ताकि पता चल जाए कि इस शख्स का इल्मी कैलिबर क्या है। और उसके बाद जो फिर वो दरस खारिज में शिरकत करने लगता है, दरस खारिज, फिर दरस खारिज में इस हद तक अगर वो शिरकत करे कि वो फिक्र के एक या कई अबवाब का माहिर हो जाए तो उसे आयतुल्ला कहा जाने लगता है। इसका मतलब है कि फिक्र के किसी एक चैप्टर या कई चैप्टर का माहिर हो गया, उसको आयतुल्ला कहते हैं। लेकिन इस पर जब ये मुज्तहिद हो जाता है तो इसको आयतुल्ला कहा जाने लगता है, लेकिन इस पर दीगर मुज्तहिदीन की तकलीद हराम हो जाती है। लेकिन इसकी तकलीद अभी शुरू नहीं कर सकते जब तक कि ये फिका के तमाम अबवाब का माहिर ना हो जाए और तमाम दुनिया में तमाम उलमा से ज्यादा इल्म ना रखने लगे, यानी आलम ना हो जाए। जब ये आलम हो जाएगा तो ये मर्ज तकलीद हो जाएगा, फिर इसको आयतुल्लाहुल उज़्मा कहा जाने लगेगा। तो ये अलकाब इनकी इल्मी शख्सियत को बताने के लिए मुअय्यन किए गए। जैसे जैसे उलूम आपको पता तरक्की करते हैं, फिर मुज्तहिदीन की अकसाम हो गई, मुज्तहिद मुतलक है, मुज्तहिद मुतजज्जी है, एक फिक्र का चंद अबवाब का माहिर है तो उसे कहा जाएगा ये मुज्तहिद मुतजज्जी, जुज जुज का जो है वो माहिर मुज्तहिद है ये, और मुज्तहिद मुतलक इसका मतलब फिक्र के तमाम अबवाब का जो है ये माहिर हो गया। तो ये इल्मी सलाहियत को जांचने के लिए अलकाब दिए गए हैं, लेकिन आपने देखा कि इन तमाम चीजों से कि आम अलकाबात को जो सबके लिए इस्तेमाल हो सकते हैं उनकी कोई मुमानियत नहीं थी शरीयत के अंदर, लेकिन उसके बावजूद भी ये तमाम चीजों को जानने के बावजूद इन अफराद ने खास तौर पर जो किताबें लिखी हैं और बाकायदा तौर पर लोगों को उलमा और मुज्तहिदीन के खिलाफ करने के लिए इस किस्म की जबान इस्तेमाल की हैं और लोगों को बेवकूफ बनाया है ये तमाम एतराजात करके, ताकि इस पावर हाउस को जहां से ये इल्म की रोशनी और सही अकायद की रोशनी लोगों तक मुंतकिल हो रही है, इन अफराद ने इन मुज्तहिदीन के खिलाफ ये प्रोपेगेंडा करना शुरू किया ताकि आपका ईमान और कमजोर हो जाए इनके ऊपर। वरना आप देखेंगे दीगर वाकयातन जो हमारे मुज्तहिदीन हैं वो खुद ये नहीं कहते कि हमें जो है इन अलकाबात से जो है वो याद करो। आयतुल्ला बहजत तो वो तो बड़ी मुश्किल से अपना नाम लिखने देते थे कि तौजीह के ऊपर उनका नाम ही ना लिखा जाए। बहुत हुआ तो अभी भी उनकी कब्र के ऊपर अपनी मोहर जो उन्होंने बनवाई थी, अपनी स्टैंप, उस पर अल अब्द लिखा हुआ था, अल्लाह का बंदा, वो आज उनकी कब्र के ऊपर भी वही उनकी मोहर का जो है वो अक्स उसके ऊपर जो है बनाया गया है कि वो नाम मुज्तहिदीन अपने लिए पसंद नहीं करते ये कि उनके नाम के साथ ये अलकाबात वगैरह लगे। वो तो बिल्कुल एक आपको पता है कि तवाज़ुन इंकसारी के अंदर, लेकिन जो आम अफराद हैं उनको इल्मी कैलिबर जांचने के लिए और लोगों के अंदर अगर बिल्कुल सबको बराबर कर दिया जाएगा तो पता ही नहीं चलेगा कि कौन शख्स इल्मी के किस मुकाम पर। तो इस लिहाज से एक दर्जाबंदी कर दी गई है, लेकिन ये लोग खास तौर पर इनको कुछ कहीं से या तो फंडिंग की जाती है कि तो आप लोग ये किताबें लिखें, ऐसा नहीं कि तमाम चीज़ों से ये लोग वाकिफ नहीं ये वाकिफ हैं, जब भी इसके ऊपर ये तमाम चीज़ों को बेस बना के किताबें लिखी जाती हैं, लेकिन क्योंकि लोगों को बेवकूफ़ बनाना है और मुज्तहिदीन के खिलाफ लोगों को करना है तो ये अपने फरीजों को अदा कर रहे हैं। लेकिन जाहिर है कि हमारा काम उनका दिफा करना है जो साहिबान इल्म सिलसिले में खिदमत दीनी अंजाम दे रहे हैं। तो आपको भी सब दलाइल रटने हैं ताकि कभी कोई शख्स इस तरह से एतराज़ करे, या मसलन आप खवातीन जो जायज अंदाज से फेसबुक के ऊपर बैठती हैं या कुछ, और वो मुनासिब जगहों के ऊपर इनका कोई जवाब भी दे सकें, और कम से कम इन चीज़ों को बेस बनाकर आने वाले जो बच्चे हैं या जो लोग अब तक मुतासर नहीं इन चीज़ों से हुए हैं, कम से कम उनके दिमाग में डाल दें ताकि मुज्तहिदीन और मराजे के खिलाफ लोगों को ना किया जा सके। अगरचे आज से फकत इस पर बयान नहीं करना था, मुझे एक टॉपिक और भी लेना था, लेकिन खुद इतना बड़ा हो गया टॉपिक, एक दूसरा एक और इन्हराफ जो था वो मैं आज बयान नहीं कर सकूंगा क्योंकि मौलाना मोहतरम अगली क्लास के लिए तशरीफ लाने वाले होंगे, तो वो लंबा टॉपिक हो जाता, जरा आधा पौना घंटा और लग जाएगा उसमें। तो आज की हद तक गुफ्तगू यहाँ पर रोकते हैं। वसल्लल्लाहु अला मुहम्मदिन व आलिहि तय्यिबीन अत्ताहिरीन।
الجنة يا صاحب السماء.